بسم اللہ الرحمن الرحیم. السلام علیکم سامعین. پیش خدمت ہے ابن صفی کی جاسوسی دنیا، ناول نمبر 54، خون خوار لڑکیاں، تحریر ابن صفی اور پیشکش قصبہ آڈیو لائبریری. دیگر معلومات یا مزید کتابوں کے لیے اس نمبر پر رابطہ کریں 03212138225 یا وزٹ کریں ہماری ویب سائٹ www.kartaba.org www.qurtaba.org. تو آئیے سنتے ہیں ناول خون خوار لڑکیاں، پارٹ 1،
جلد نمبر 17، ابن صفی کا ناول جاسوسی دنیا، نمبر 54، خونخوار لڑکیاں. قاسم اور وہ لڑکیاں. گرانڈیل احمد قاسم راجرس اسٹریٹ کے موڑ پر بڑی دیر سے ان دونوں لڑکیوں کا انتظار کر رہا تھا. وہ اب تک درجنوں بار ان کا تعاقب کر چکا تھا. وہ لڑکیاں راجرس اسٹریٹ ہی میں کہیں رہتی تھیں، لیکن قاسم ان کے گھروں سے ناواقف تھا. اس کی ہمت ہی نہیں پڑتی تھی کہ وہ راجرس اسٹریٹ کے اندر قدم بھی رکھتا. وجہ یہ تھی کہ وہاں اس کے باپ کے کئی شناسا رہتے تھے، اور قاسم اپنے باپ سے بھی زیادہ اس کے ہنٹر سے ڈرتا تھا. اور ہنٹر بھی ایسا نامعقول تھا کہ صرف کے معاملے میں بہت زیادہ چاقو چوبند ہو جایا کرتا تھا. قاسم کی بیوی دراصل اس کے باپ کی بھتیجی تھی، اور قاسم کا کہنا تھا کہ وہ اس کی سب کچھ ہو سکتی تھی، لیکن بیوی کبھی نہیں ہو سکتی. ہاں تو وہ ہنٹر صرف قاسم کی بیوی کے تحفظ کے لیے تھا، لیکن جسے کیپٹن حمید دھکا دے جائے اسے ڈوبنے سے کون بچا سکتا ہے. قاسم آج کل دراصل اسی کی نصیحت پر عمل کر رہا تھا. یہ مشورہ اسی کا تھا کہ قاسم لڑکیوں کا تعاقب کیا کرے، کبھی تو کسی کا دل پسیجے گا. قاسم نے بھی سوچا حرج ہی کیا ہے اس میں، کسی قسم کے دھوکے کا بھی امکان نہیں. دھوکے کا امکان اس صورت میں ہوتا جب حمید یہ کہتا کہ ہم دونوں مل کر لڑکیوں کا تعاقب کریں گے. اس پر تو وہ قیامت تک راضی نہ ہوتا، کیونکہ کئی بار حمید کے چکر میں پڑ کر اپنی حجامت بنوا چکا تھا. بہرحال قاسم نے ایک چھوڑ دو لڑکیوں کا تعاقب شروع کر دیا تھا. خیال یہ تھا کہ ایک نہیں تو دوسری ضرور پسیجے گی. ویسے یہ اور بات ہے کہ 15 دن گزر جانے کے بعد بھی کوئی نتیجہ برآمد نہ ہوا ہو. یہ دونوں لڑکیاں اسے بہت اچھی لگی تھیں. اچھے لگنے کی وجہ ان کی خوبصورتی نہیں تھی، خوبصورت تو وہ تھی ہی نہیں، بس یوں ہی معمولی سا ناک نقشہ تھا. قاسم کو وہ اس لیے پسند آئی تھی کہ اس کے الفاظ میں خاصی تگڑی تھی. وہ صبح 9 بجے ہی راجرس اسٹریٹ کے موڑ پر آ جایا کرتا تھا، حالانکہ لڑکیاں 10 بجے سے پہلے نہیں آتی تھیں. آج بھی وہ ٹھیک 9 بجے ہی وہاں پہنچا تھا، مگر وہ آدھے گھنٹے تک انتظار کرتے رہنے کے بعد اچانک اسے یاد آیا کہ آج تو اتوار ہے، وہ کالج نہیں جائیں گی. یہ سوچ کر قاسم کے دل میں اداسی کے بادل چھا گئے. اس نے ایک ٹھنڈی سانس لی اور دل ہی دل میں اپنے باپ کو برا بھلا کہنے لگا، جس کی بدولت اسے لڑکیوں کے پیچھے کتوں کی طرح مارا مارا پھرنا پڑتا تھا. اگر اس نے اس کی شادی کسی 6 فٹ اونچی اور کم از کم 2.5 فٹ چوڑی عورت سے کی ہوتی تو آج اس کی زندگی بھی کسی گھریلو قسم کے شریف آدمی کی طرح بسر ہو رہی ہوتی. دبلی پتلی لڑکیوں سے اسے اتنی نفرت ہو گئی تھی کہ وہ ان کی طرف دیکھنا بھی گوارا نہیں کرتا تھا، خواہ وہ اندر کے اکھاڑے کی پریاں ہی کیوں نہ ہوں. اگر کبھی کسی دبلی پتلی لڑکی پر نظر بھی پڑ جاتی تو وہ نفرت سے ہونٹ سکوڑ کر اس انداز میں بڑبڑانے لگتا جیسے اس کی ہڈیاں سلگ رہی ہوں. ایسے موقع پر اگر کوئی اس کے قریب ہوتا تو اسے یہ الفاظ ضرور سنائی دیتے، ایسی ہو تو مر ہی کیوں نہیں جاتی، زمین کا بوجھ ہلکا کرو، خدا کرے ٹی بی ہو جائے، چولہے میں جاؤ. وہ اسی طرح نقص کوڑ سکوڑ کر بڑبڑاتا ہوا اس کے قریب سے گزر جاتا. اس وقت بھی وہ بڑبڑا رہا تھا، یعنی اپنے باپ کے متعلق زبان سے کچھ سوچ رہا تھا. اکثر وہ زبان سے بھی سوچنے لگتا تھا، لیکن جس دن اس کی ذہنی حالت زبان سے سوچنے پر مجبور کرتی تھی اس دن کسی نہ کسی سے اس کا جھگڑا ضرور ہو جاتا تھا. وہ راجرس اسٹریٹ کے موڑ سے ہٹ کر سڑک کی دوسری طرف کے فٹ پاتھ پر چلا گیا. سامنے ہی ایک کتاب فروش کی دکان تھی جس کے شوکیس میں چمچماتے ہوئے مغربی رسائل رکھے ہوئے تھے. وہ جھک کر ان کے سر اوراق کی نیم اوریاں تصویریں دیکھنے لگتا. ان میں کچھ رسائل کھیل کود سے متعلق بھی تھے. ایک پر اسے ایک گھونسا باز کی تصویر نظر آئی جو اپنے ہاتھوں میں گھونسے بازی کے دستانے پہنے ہوئے ایسے انداز میں کھڑا تھا جیسے اپنے حریف پر حملہ کرنے یا اس کا حملہ روکنے جا رہا ہو. تصویر کو دیکھتے دیکھتے قاسم کی ذہنی رو بہک گئی اور وہ یہ بھول کر ایک دکان کے سامنے کھڑا ہے تصویر ہی کیسا پوز بنانے لگا. दुकानदार ने हैरत से उसे देखा। दो एक राहगीर भी रुक गए और फिर अचानक कासिम को भी अपनी हिमाकत का एहसास हो गया। इसने अजीब तरह का मुंह बनाया और फिर बौखलाए हुए अंदाज में दुकानदार से पूछा, कितने कितने का है भाई, क्या चीज जनाब? दुकानदार ने मुस्कुराकर पूछा। उसकी मुस्कुराहट कासिम को जहर ही लगी और उसे गुस्सा आ गया। अबे यहाँ किताबों और कसालों रिसालों के अलावा और क्या है? कासिम धाड़ा, आप होश में हैं या नहीं? दुकानदार ने भी अपने नथने फैलाए। कासिम को इसका लहजा इतना बुरा लगा कि उसने इसके सर पर दो हथड़ रसीद कर दिया। दो हथड़ और कासिम जैसे देवजात का खुदा की पना, दुकानदार के हलक से एक बेसाख्ता किस्म की कराह निकली और वो सर पकड़कर बैठ गया। इसके जान पहचान वाले हाँ हाँ करके दौड़े और कासिम पेंतरा बदलकर खड़ा हो गया। कुछ तो वो था ही क्रैक और कुछ इस बात का ख्याल आ गया था कि निगारा खूबरू की गली के सामने आन न जाने पाए। एक मजहूल से आदमी ने इसके गिरेबान पर हाथ डालने की कोशिश की, लेकिन दूसरे ही लम्हे कासिम का भरपूर थप्पड़ उसे सड़क पर ले गया। बस फिर क्या था, अच्छा हाजा हंगामा बर्पा हो गया। लोगों ने चारों तरफ से कासिम पर यूरिश कर दी। कासिम जमकर लड़ तो सकता था, लेकिन अपने हाथी जैसे डील डोल की बिना पर भाग नहीं सकता था। हालांकि जंग मगलूबा की सूरत में भाग निकलना ही ज्यादा मुफीद साबित होता है। दो ही चार हाथ चलाने के बाद कासिम को ख्याल आया कि ऐसे में वो दोनों लड़कियां ना आ जाएं। अगर उन्होंने इसे इस तरह हाथापाई करते देख लिया तो यही समझेंगी कि वो कोई लोफर है। ज़हनी रो का बहकना था कि इसके कालिब में सादतमंदी हलूल करने लगी, हाथ सुस्त पड़ने लगे। जाहिर है ऐसी सूरत में पिट जाने के अलावा और क्या हो सकता था। अब उस पर चारों तरफ से थप्पड़ और घूंसे पड़ने लगे, मगर वो सब इसके सामने बालिश्तियों से ज्यादा वक़्त नहीं रखते थे। ऐसा मालूम हो रहा था जैसे किसी नेक नफ्स और शरीर हाथी को चंद शरीर बच्चे छेड़ रहे हैं। कासिम इनके वार अपने बाजुओं पर रोक रोक कर उन्हें इस अंदाज में पीछे धकेल रहा था जैसे वो सब कुछ मजाक ही हो रहा है। फिर अचानक करीब ही एक दूसरा हंगामा शुरू हो गया। शायद वो इससे भी ज्यादा अहम था क्योंकि कासिम की भीड़ दूसरी तरफ भागने लगी। देखते ही देखते कासिम वहाँ तन्हा रह गया। लोग अपनी दुकानें छोड़ छोड़ कर मजमा की तरफ जा रहे थे और कासिम की आंखें हैरत से फटी हुई थी। वो यूं भी काफी लंबा था और इस वक्त फुटपाथ पर खड़ा था जो सड़क से तकरीबन एक फुट ऊंची जरूर रही होगी। बहरहाल वो मजमा के अंदर का हाल बखूबी देख सकता था। मजमा में उसे वही दोनों लड़कियां नजर आई, मगर अजीब हाल में वो पागलों की तरह उछल उछल कर हाथ में आई हुई चीजें क्लॉक टावर की तरफ फेंक रही थी। अपने सैंडल, फाउंटेन पेन, सड़क पर पड़े हुए केले के छिलके, जो कुछ भी हाथ लगा क्लॉक टावर की घड़ी पर खींच मारा। इनकी जबान से गालियों के तूफान उमड़ रहे थे। कासिम बुरी तरह बदहवास नजर आने लगा, लेकिन अचानक इसकी खोपड़ी की तारीकियों में एक नया ख्याल तुलू हुआ। वो सोचने लगा कि कहीं उन्होंने इसकी तरफ से लोगों की तवज्जो हटाने के लिए तो ये सब कुछ नहीं किया। औरत के मामले में बड़े बड़े अफलातूनों का मंतकी शऊर मुर्दा हो जाता है। फिर वो बेचारा तो पैदाइशी होनक था। ये ख्याल उसके जहन में उभरा और पत्थर की लकीर की तरह अटल हो गया। ख्वाबों के जजीरे की परियां उसका सर सहलाने लगी और उसके रेशे रेशे में मोहब्बत अंगड़ाइयां लेने लगी। इन दोनों लड़कियों की मोहब्बत, जिन्होंने महजब और तालीम याफ्ता होने के बावजूद भी इसे बचाने के लिए इस तरह रुसवा होना गवारा कर लिया था। दरियाए मोहब्बत जोश में आया और कासिम भेड़ को चीरता हुआ उन दोनों के करीब पहुंच गया। बस बस जाने दीजिए, मैं क्या इन सालों से डरता हूँ, कासिम खिलाफ आदत बहुत रवानी के साथ बोला, वरना वो लड़कियों से गुफ्तगू करते वक्त अमूमन हकलाने लगता था। हाथ सामने से एक लड़की ने उछलकर अपना हाथ घुमा दिया और वो हाथ बराए रास्त कासिम के दाने गाल पर पड़ा। दूसरी तरफ से दूसरी लड़की ने हमला किया। हाय हाय रे, अरे, कासिम बौखलाकर पीछे हटने लगा। अचानक एक ने उछलकर कासिम के बाल पकड़े और पूरी कुव्वत से नीचे की तरफ झुकाने लगी। इसे इसमें कुछ दुश्वारी भी नहीं हुई क्योंकि वो एक लड़की थी, ऐसी लड़की जिसका ताकुब वो अरसे तक करता रहा था। वो कोई मर्द नहीं था जिसे कासिम की एक ही जरब मौत के घाट उतार देती। कासिम हकलाता हुआ झुकता चला गया। दूसरी लड़की इसकी पुश्त पर घोंसे बरसाने लगी। लोगों ने चीख चीख कर आसमान सर पर उठा लिया, कह कहे और तालियां। कासिम का ये आलम था कि अब इसकी हकलाहट भी बंद हो गई थी। फिर अचानक पुलिस आ गई, जिसके साथ जनाना फोर्स की तीन लड़कियां भी थीं। हल्के का थाना यहाँ से करीब ही था और आजकल हर थाने पर जनाना फोर्स की दो तीन लड़कियां जरूर रहती थीं। शहर के हालात ही कुछ ऐसे थे। उन लड़कियों ने कासिम का पीछा छुड़ाया और उन्हें इन वैशी लड़कियों को काबू में लाने के लिए भी ज्यादा जद्दोजहद नहीं करनी पड़ी क्योंकि पुलिस को देखते ही इनकी हालत में हैरत अंगेज तब्दीली हो गई थी। बिल्कुल ऐसा मालूम होता था जैसे वो सोते सोते जाग पड़ी हों और अब इनके चेहरे पर खौफ के आसार भी नजर आने लगे थे। आप कौन हैं? सब इंस्पेक्टर ने कासिम से पूछा, जिसे अपने कपड़े जालने तक का होश नहीं था। मैं कासिम थूक निकल कर रह गया। मैं बताता हूँ, एक आदमी भीड़ को चीरता हुआ आगे आया। यह वही दुकानदार था जिसके सर पर कासिम ने कुछ देर कबल दोहतड़ रिसीव किया था। जनाब, इसने इस सब इंस्पेक्टर से कहा, यह हजरत भी पागलों की सी हरकतें कर रहे थे। उन्होंने मुझ पर हमला किया था, दो तीन आदमियों को मारा था। आप दूसरों से दरियाफ्त कर सकते हैं। अबे भाग, तूने भी तो बदतमीजी की थी। कासिम हाँपता हुआ धाड़ा। देखा आपने, क्या ये शरीफों की तरह गुफ्तगू कर रहे हैं? दुकानदार ने सब इंस्पेक्टर की तरफ देखकर कहा, बस चले जाओ वरना अच्छा ना होगा। आप होश में हैं या नहीं? दफ्तर सब इंस्पेक्टर ने कासिम के शाने पर हाथ मारकर कहा, आप भी जरा होश ही में रहिएगा। जी हाँ, मैं किसी बनिए का लोंडा नहीं हूँ। चलो, सब इंस्पेक्टर ने अपने साथियों की तरफ मुड़कर बोला, इन्हें गाड़ी में बिठाओ, मैं नहीं जाऊंगा। कासिम धाड़ा, तुम मुझे इस तरह नहीं ले जा सकते। मैं अपनी कार में जाऊंगा, तुम्हारी कार शायद अभी दिमाग काबू में नहीं आया। सब इंस्पेक्टर तल्ख सी हंसी के साथ बोला, क्या तुम मुझे झूठा समझते हो? कासिम घराया, तुम मुझे इस तरह नहीं ले जा सकते। अगर मेरी कार गायब हो गई तो तुम जिंदगी भर कमाने के बाद भी इसकी कीमत अदा ना कर सकोगे। हाँ, यह हकीकत थी कि कासिम यहाँ तक अपनी शानदार ब्यूक में आया करता था और उसे राजर्स स्ट्रीट से एक फरलांग पीछे छोड़कर खुद पैदल यहाँ तक आता और लड़कियों की आमद का मुंतजर रहता। जैसे ही वो लड़कियां राजर स्ट्रीट से निकलकर सड़क पर आती, इनका ताकुब भी पैदल ही होता था। धक्का देकर गाड़ी में बिठाओ, सब इंस्पेक्टर अपने आदमियों की तरफ देखकर गरजा, पछताना पड़ेगा, मैं बताए देता हूँ। कासिम हवा में मुक्का हिलाता हुआ बोला, मैं कहता हूँ कि मैं अपनी गाड़ी ही में बैठकर कहीं जा सकता हूँ। सब इंस्पेक्टर चंदला में उसे घूरता रहा, फिर बोला, कहाँ है गाड़ी? उधर, कासिम ने मजमे के ऊपर से मुखालिफ सिम्त में हाथ उठाकर कहा। सब इंस्पेक्टर ने एक कांस्टेबल को साथ जाने का इशारा किया। कासिम आगे बढ़कर लोगों को हटाता हुआ निकला चला गया, लेकिन अब इसके हवास गुम थे। वो सोच रहा था कि ये लोग उसे थाने ले जाएंगे, बात बढ़ेगी फैलेगी, फिर अगर उसके बाप के कान तक ये खबर गई तो बारात ही चढ़ जाएगी। चमड़े का हंटर कासिम की आंखों के सामने रक्स करने लगा। मामला लड़कियों का था, वो अपनी कार के करीब पहुंचकर रुक गया। कांस्टेबल भी करीब पहुंच गया था, वो उसे इस शानदार व्यू के करीब रुका हुआ देखकर जल्दी जल्दी पलकें झपकाने लगा। तुम किसके ड्राइवर हो? उसने कासिम से पूछा। हाँ ड्राइवर, कासिम आंखें फाड़ कर बोला, मैं अपना ड्राइवर हूँ। अब तुमसे क्या बात करूँ? अपने सबसे बड़े ऑफिसर के पास ले चलो, आईजी साहब आजकल दौरे पर हैं, कांस्टेबल ने अहमकाना अंदाज में कहा। कौन भाई जी? आईजी? आईजी कोई भी हो, मुझे किसी की भी परवाह नहीं है, कासिम घोराए, लेकिन ज़हनी तौर पर वो इस वक्त एक खरगोश से भी बदतर हो रहा था। अचानक एक ख्याल बड़ी तेजी से इसके जहन में उभरा और उसने कांस्टेबल से कहा, मैं फोन करना चाहता हूँ, देर हो रही है, दारोगा जी मुझे खा जाएंगे, मैं तुम्हें मालामाल कर दूंगा प्यारे, बस दो मिनट मेरे साथ सामने वाले रेस्टोरेंट तक चलो, देर ना कीजिएगा। नहीं प्यारे, अल्लाह कसम। कासिम तेजी से सड़क पार करने लगा। उस वक्त बिल्कुल ऐसा मालूम हो रहा था जैसे किसी सड़क कूटने वाले इंजन में तेज रफ्तारी पैदा हो गई हो। कांस्टेबल साई की तरह इसके पीछे लगा हुआ था। कासिम इतना बदहवास था कि इसने रेस्टोरेंट में पहुंचकर काउंटर क्लर्क की इजाजत के बगैर ही नंबर डायल करने शुरू कर दिए। हेलो, वो माउथ पीस में दाड़ा, इसकी आवाज हलक के बजाय बलगम भरे हुए फेफड़ों से निकलती मालूम हो रही थी। हेलो, कौन साहब बोल रहे हैं? कौन? हमीद भाई। हाँ मैं बोल रहा हूँ। कासिम, कासिम खुदा के लिए मुझे बचाओ, मैं गिरफ्तार हो गया हूँ, ये लोग मुझे प्रिंसटन के थाने में ले जा रहे हैं। तुम कहाँ से बोल रहे हो? दूसरी तरफ से आवाज आई। यहाँ से? अबे कहाँ से? जगह का नाम डेविड। मैं डेविड, मेरा बाप डेविड हमीद भाई। बस आ जाओ, मैं राजर स्ट्रीट के करीब वाले रेस्टोरेंट, क्या नाम है, कैफे जल ठंडे से बोल रहा हूँ। वो यार कुछ घपला हो गया है, दो लड़कियाँ भी हैं। अरे तो क्या वो तुम हो? दूसरी तरफ से आवाज आई। वही लड़कियां तो नहीं जिन्होंने क्लॉक टावर पर पत्थर बरसाए हैं? वही वही, अल्लाह कसम हमीद भाई, मेरा दिल चाहता है कि खुदकशी कर लूं। मेरी मौजूदगी में आप ऐसा नहीं कर सकते, पीछे खड़े हुए कांस्टेबल ने कहा। अम्मा नहीं भाई, मैं मजाक कर रहा था, कासिम ने माउथ पीस पर हाथ रखे बगैर कहा। क्या? दूसरी तरफ से आवाज आई। मुझे बचाओ हमीद भाई, तुम गधे हो, मेरा वक्त बर्बाद ना करो। दूसरी तरफ से आवाज आई और सिलसिला मुनक़ता हो गया। खुदा तुम्हें गारत करे। कासिम रिसीवर रखकर कांस्टेबल की तरफ पलटा, चंद लम्हे उसे कहर आलूद नजरों से घूरता रहा, फिर बोला, तुमने बीच में बोलकर कबाड़ा कर दिया। मैंने क्या किया? कांस्टेबल की त्योरियां भी चढ़ गई। मैंने तुमसे कहा था कि मैं मजाक कर रहा हूँ, वो समझा शायद मैंने इससे कहा है। अब वो नहीं आएगा। कौन नहीं आएगा? महकमा सराग रसानी का कैप्टन हमीद। आप इन्हें क्या जाने? क्यों ना जानू तुम कौन होते हो? एतराज करने वाले? अच्छा चलिए, देर हो रही है। قاسم نے جھنجھلا کر اسے ایک موٹی سی گالی دینی چاہی، لیکن یہ بھی اتفاق ہی تھا کہ موٹی سی عقل اس موٹی سی گالی پر غالب آ گئی، چونکہ کانسٹیبل کی بالائی منزل کی چھت سرخ رنگ کی تھی اور قاسم اسے عینک کے بغیر بھی صاف دیکھ سکتا تھا، اس لیے اس کے منہ سے گالی نہ نکل سکی۔ ہو سکتا ہے بچپن میں وہ سرخ پگڑیوں سے خوف ہی کھاتا رہا ہو۔ سب انسپیکٹر کی خاکی پگڑی سے وہ ذرا برابر بھی مرغوب نہیں ہوا تھا۔ بہرحال تھوڑی دیر بعد وہ اپنی کار سمیت پرنسٹن کے تھانے میں پہنچ گیا۔ انچارج نے نیچے سے اوپر تک دیکھ کر اسے بیٹھنے کا اشارہ کیا، پھر وہ ان دونوں لڑکیوں کی طرف متوجہ ہوا جو بہت زیادہ خائف اور ساتھ ہی ساتھ شرمندہ بھی نظر آ رہی تھی، لیکن اس نے ان سے کسی قسم کے سوالات نہیں کیے، قاسم سے بھی کچھ نہیں پوچھا۔ ایسا معلوم ہو رہا تھا جیسے وہ کسی کا منتظر ہو۔ قاسم بار بار ان دونوں کو گھورنے لگتا تھا، وہ الجھن میں تھا۔ الجھن کی بات ہی تھی، وہ تو سمجھا تھا کہ انہوں نے یہ حرکت محض اس لیے کی ہے کہ لوگ اس کا پیچھا چھوڑ کر ان کی طرف متوجہ ہو جائیں، مگر پھر اسے انہیں کے ہاتھوں پٹنا پڑا تھا۔ اس کا ذہن ان کے اس رویے کو کوئی مینی نہ پہنا سکا۔ ہمیں کچھ کہنا ہے، اچانک ایک لڑکی نے بھرائی ہوئی آواز میں انچارج سے کہا۔ مجھے سننا آتا ہی نہیں، انچارج بے رخی سے بولا اور قاسم کو غصہ آ گیا۔ وہ ان لڑکیوں کی توہین کیسے برداشت کر لیتا جن کا تعاقب اتنے دنوں سے کرتا رہا تھا۔ غصے میں اس کی زبان ذرا کم لڑکھڑاتی تھی، اس لیے وہ اپنے محسوس انداز میں جھاڑا۔ آپ کو سننا پڑے گا، بس آپ تو خاموش ہی بیٹھے رہیے، انچارج نے خشک لہجے میں کہا۔ اگر کرنل فریدی صاحب نے آپ کو بھی روکے رکھنے کے لیے نہ کہا ہوتا تو آپ کہیں اور ہوتے۔ کہاں ہوتا؟ پھانسی کے تختے پر، قاسم نے لڑکیوں کی طرف کنکھیوں سے دیکھتے ہوئے کہا۔ میں ہر وقت سینے پر گولی کھانے کے لیے تیار رہتا ہوں۔ جنس مقابل کی موجودگی میں اچھے اچھے شیخیاں بگاڑنے کے سلسلے میں اکثر انتہائی پوہڑ بننے کی باتیں کرنے لگتے ہیں، قاسم تو بیچارہ تھا ہی ڈیوٹ۔ قاسم کی اس حماقت پر دو چار کو ہنسی آ گئی اور کچھ اسے خونخوار نظروں سے گھورنے لگے، جن میں انچارج بھی شامل تھا۔ لیکن اس کے کچھ کہنے سے پہلے ہی قاسم اچھل کر کھڑا ہو گیا، کیونکہ اس نے کرنل فریدی اور کیپٹن حمید کو کمرے میں داخل ہوتے دیکھ لیا تھا۔ پھر سب ہی کھڑے ہو گئے۔ فریدی نے انہیں بیٹھنے کا اشارہ کیا اور دونوں لڑکیوں کی طرف دیکھنے لگا۔ حمید قاسم کو گھور رہا تھا، لیکن قاسم کا یہ عالم تھا کہ مسکرانے کے لیے اس کے ہونٹ ناکافی تھے۔ اس کی خواہش تھی کہ سارے جسم پر ہونٹ ہی ہونٹ بن جائیں اور ان سبوں پر مسکراہٹ ہی مسکراہٹ ہو۔ اس مسکراہٹ میں ایک خاموش چیلنج بھی تھا۔ ابے دیکھ، ایک چھوڑ دو لڑکیاں، دھونس جمانے والی۔ حمید کو بھی دراصل اسی بات پر حیرت تھی، ایک چھوڑ دو لڑکیاں، اور وہ بھی ایسی جو قاسم کے معیار پر 100% ہی پوری اترنے والی تھی۔ وہ سوچ رہا تھا کہ قاسم کو کب سے اس کا سلیقہ ہوا، ان معاملات میں وہ اسے بالکل گاؤدی تصور کرتا تھا۔ فریدی اس سب انسپیکٹر سے واقعات سن رہا تھا جس نے انہیں موقع واردات پر پکڑا تھا۔ اس کے خاموش ہوتے ہی اس نے پھر ان لڑکیوں کی طرف دیکھا، لیکن پھر فوراً ہی قاسم کی طرف متوجہ ہو گیا۔ میرے ساتھ آؤ، وہ اٹھتا ہوا بولا۔ قاسم بوکھلا کر ایک کرسی کے پائے سے الجھ کر وہیں ڈھیر ہو گیا۔ اس بار ان خوف زدہ لڑکیوں کے ہونٹوں پر بھی خفیف سی مسکراہٹ دکھائی دی۔ قاسم خود ہی اٹھا، کسی نے اس کی مدد نہیں کی۔ فریدی ایک ایسے کمرے میں داخل ہوا جو خالی تھا، قاسم گرتا پڑتا وہاں پہنچا۔ اس کے بعد ہی حمید بھی پہنچ گیا۔ یہ لڑکیاں تمہارے ساتھ تھیں؟ فریدی نے پوچھا۔ ساتھ نہیں تو الگ تھیں، اللہ قسم بالکل الگ۔ میں پوچھ رہا ہوں، اس واقعے سے پہلے تم تینوں کہاں تھے؟ میں ایک بک سٹال پر تھا اور وہ نہ جانے کہاں تھی۔ میں نہیں جانتا، مجھ سے بھی جھوٹ بولو گے، حالانکہ میں تمہارے حق میں تمہارے باپ سے بھی زیادہ خطرناک ثابت ہو سکتا ہوں۔ میں جھوٹ نہیں بول رہا ہوں۔ پھر تم نے ایک بک سٹال والے سے جھگڑا کیوں کیا تھا؟ اس نے بدتمیزی کی تھی، تم ان لڑکیوں کو نہیں جانتے؟ جی نہیں۔ پھر ان میں کیوں جا کودے تھے؟ قاسم نے دانتوں میں انگلی دبائی اور شرمیلے انداز میں سر جھکا کر مسکرانے لگا۔ بولو، فریدی جھنجھلا گیا۔ میرے پاس زیادہ وقت نہیں ہے، میں حمید بھائی کو بتا دوں گا، قاسم نے شرمیلے انداز میں کہا۔ ہاں، حمید بھائی تمہاری سہیلی ہے نا؟ حمید بولا۔ کیا؟ قاسم آنکھیں پھاڑ کر حمید کی طرف پلٹا۔ کیا کہا تم نے؟ سہیلی؟ گویا میں لونڈیا ہوں؟ میرے ٹھینگے پہ گیا سالا، تھانہ وانا مت سفارش کرنا، پھانسی تھوڑا ہی ہو جائے گی۔ قاسم، فرید کی آواز کمرے میں گونجی۔ جی ہاں، آپ اسے منع نہیں کرتے؟ میں کیا پوچھ رہا ہوں تم سے؟ پوچھئے۔ قاسم کا موڈ بگڑ گیا۔ مجھے کسی کا ڈر نہیں پڑا ہے، میں نے ایک ناول میں پڑھا تھا کہ محبت کرنا جرم نہیں ہے۔ جی ہاں قاسم، دفتن فریدی نرم پڑ گیا۔ میں چاہتا ہوں کہ تم مجھے سب کچھ بتا دو۔ تم مرد بچے ہو، جیل کی سختیاں برداشت کر لو گے، مگر وہ بیچاریاں، تمہیں ان پر ضرور رحم آنا چاہیے۔ پھر بتائیے میں کیا کروں، قاسم نے گلگیر آواز میں کہا۔ کہاں وہ گرج رہا تھا اور کہاں اب اس کی آنکھوں میں آنسو تیرنے لگے۔ ذہنی رو بہکنے اور اس کے جسمانی رد عمل میں دیر ہی نہیں لگتی تھی۔ مجھے سب کچھ بتا دو، فریدی نے نرم لہجے میں کہا۔ وہ تمہیں کب اور کہاں ملی تھی؟ تم انہیں کب سے جانتے ہو؟ اس واقعے سے پہلے تم تینوں کہاں تھے؟ وہ مجھے آج سے 15 دن پہلے ملی تھی، میں انہیں 15 دن سے جانتا ہوں۔ ان واقعات سے پہلے میں بک سٹال پر تھا اور وہ دونوں نہ جانے کہاں تھی۔ اللہ قسم میں نہیں جانتا۔ اس سے پہلے تم تینوں کہاں ملتے رہے ہو؟ راجر سٹریٹ کے موڑ پر، پھر میں انہیں کالج پہنچا کر واپس ہو جایا کرتا تھا۔ وہ گانا ہے نا، محبت اثر کرتی ہے دھیرے دھیرے۔ دفتر حمید نے فریدی سے کہا، آپ جائیے، یہ معاملہ آپ کے بس کا نہیں ہے۔ فریدی چند لمحے قاسم کو گھورتا رہا، پھر کمرے سے چلا گیا۔ حمید نے قاسم کے بازو سہلانے شروع کر دی اور قاسم اس طرح منہ پھیلائے کھڑا رہا جیسے کوئی بدسلیقہ اور پوہڑ بیوی اپنے فدوی قسم کے شوہر سے نخرے کرتی ہے۔ یار تم بڑے خوش قسمت ہو، حمید نے کہا، تمہیں ویسی ہی لڑکیاں مل گئیں جیسی تم چاہتے تھے، مگر تم دو کیا کرو گے، ایک میری رہی کیوں؟ نہیں، یہ نہیں ہو سکتا، قاسم گھرایا، ان میں سے ایک کچھ دبلی ہے اور بیمار بھی معلوم ہوتی ہے۔ بکواس ہے، میں یقین نہیں کر سکتا، ہوگی بیمار، تمہاری بلا سے ایک بھی نہیں مل سکتی۔ پھر بھی دو کیا کرو گے، اپنی قبر میں لے جاؤں گا تم سے، مطلب اچھی بات ہے، حمید نے ایک طویل سانس لے کر کہا، میں تمہاری بیوی اور باپ کو فون کر کے یہیں بلوائے لیتا ہوں۔ حمید دروازے کی طرف مڑا لیکن دوسرے ہی لمحے میں قاسم نے جبٹ کر اس کی کمر پکڑ لی۔ نہیں، میں انہیں بلاؤں گا، حمید نے کہا۔ کیوں گھپلا کرتے ہو یار؟ حمید بھائی میں تو مذاق کر رہا تھا۔ اچھا دبلی والی تم لے لو، اللہ قسم لے لو، مگر اس پر قبضہ کرنے سے پہلے میں یہ بھی معلوم کرنا چاہوں گا کہ ان دونوں نے تمہیں کیوں پیٹنا شروع کر دیا تھا۔ حمید بھائی یہی تو سمجھ میں نہیں آتا، قاسم تشویش کن لہجے میں بولا، پہلے انہوں نے ہلڑ مچایا، اسی لیے ہلڑ مچایا کہ لوگ مجھے چھوڑ کر ان کی طرف متوجہ ہو جائیں، پھر جب میں ان کا شکریہ ادا کرنے کے لیے قریب گیا تو وہ مجھ پر الٹ پڑی۔ حمید کچھ سوچنے لگا، پھر پوچھا، کیا اس سے پہلے بھی کبھی تم نے ان سے گفتگو کی تھی؟ میں چپکے چپکے محبت کر رہا تھا، محبت ایسی ہی ہوتی ہے حمید بھائی، میں کچھ نہیں سمجھا، مجھے پورا واقعہ بتاؤ کہ تم نے ان سے کس طرح محبت شروع کی تھی۔ قاسم نے بڑی روانی کے ساتھ 15 روز کی رپورٹ دی اور حمید بے ساختہ لاہور پڑھ کر اسے برا بھلا کہنے لگا۔ پھر کیا کرتا، قاسم جھنجھلا کر بولا، کیا ان کے گھر میں گھس جاتا؟ ان کے گھر دیکھ لیے ہیں تم نے؟ نہیں، کیا ضرورت تھی؟ وہ کیا شعر ہے، تیرے نام پر مٹا ہوں، مجھے کیا غرض ہے جہاں سے، نشاں سے؟ حمید نے برا سا منہ بنا کر کہا، نہیں جہاں سے، کیا تم مجھے جاہل سمجھتے ہو؟ قاسم جھلا کر بولا، ختم کرو، میں تمہاری کوئی مدد نہیں کر سکتا، یعنی تم مجھے جیل جانے دو گے؟ نہیں، میں تمہیں پھانسی دلوا کر تمہاری بیوی سے عقد کر لوں گا۔ کیا، تیرا زبان سنبھال کر، قاسم جھنگاڑا، گدی سے زبان کھینچ لوں گا۔ حمید کچھ کہنے ہی والا تھا کہ فریدی کمرے میں داخل ہوا۔ تم دونوں باہر جاؤ اور ان میں سے ایک لڑکی کو یہاں بھیج دو، یہ کچھ بھی نہیں جانتا، حمید نے قاسم کی طرف دیکھ کر کہا، صرف ان دونوں کا تعاقب کیا کرتا تھا۔ ختم کرو، جاؤ۔ حمید اور قاسم کمرے سے چلے گئے۔ تھوڑی ہی دیر بعد ایک لڑکی آئے، بیٹھ جاؤ، فریدی نے کرسی کی طرف اشارہ کیا۔ لڑکی بیٹھ گئی، وہ بہت زیادہ خائف نظر آ رہی تھی، اس نے ایک بار پھر فریدی کی طرف دیکھنے کی جرت نہیں کی، سر جھکائے خاموش بیٹھی رہی۔ تمہارا کیا نام ہے، فریدی نے پوچھا، لیکن لڑکی جواب دینے کی بجائے رونے لگی اور پھر اس نے بدقت کہا، ہمیں معاف کر دیجئے۔ ہاں، ہو سکتا ہے کہ ہم تمہیں معاف کر دیں، لیکن اسی صورت میں جب ہمیں اس پاگل پن کی وجہ معلوم ہو جائے۔ لڑکی سسکیاں لیتی رہی اور فریدی اس کے جواب کو منتظر رہا۔ اچانک ایک آدمی کمرے میں در آنا گستا چلا آیا، ادھیڑ عمر کا ایک صحت مند آدمی تھا۔ اسے دیکھتے ہی لڑکی کے منہ سے ایک ہلکی سی چیخ نکلی اور وہ دونوں ہاتھوں سے اپنا چہرہ چھپا کر پھر سسکیاں لینے لگی۔ میں اس طرح چلے آنے کی معافی چاہتا ہوں، کرنل فریدی، آنے والے نے کہا۔ کوئی بات نہیں جناب، فرمائیے میرے لائق کوئی خدمت، فریدی نے آہستہ سے کہا، لیکن اس کی عقابی آنکھیں بڑی مینکھیز انداز میں اس کے چہرے کا جائزہ لے رہی تھی۔ آنے والا یہاں کا سٹی میجسٹریٹ تھا اور فریدی اسے اچھی طرح جانتا تھا۔ میری بھانجی ہے، آنے والے نے بھرائی ہوئی آواز میں کہا۔ کیا آپ کو واقعات کا علم ہو چکا ہے، فریدی نے پوچھا۔ ہو چکا ہے، کیا میں توقع کروں کہ آپ میری عزت کا پاس کریں گے؟ آپ کی عزت میری عزت ہے جناب، فریدی نے خاکسارانہ لہجے میں کہا، مگر آپ مجھے اس کی اجازت تو دے ہی دیں گے کہ میں اس کی وجہ دریافت کر سکوں؟ وجہ تو ڈاکٹر بھی نہیں دریافت کر سکے، کرنل، سٹی مجسٹریٹ نے کہا۔ ویسے ان کا خیال ہے کہ یہ کسی قسم کا دورہ ہے، لیکن ان دونوں پر بیک وقت ایک ہی قسم کا دورہ، میں نہیں سمجھ سکتا، میں خود بھی الجھن میں ہوں، سٹی مجسٹریٹ بولا۔ میں نے بھی یہی سنا تھا کہ یہ دونوں ہی، جی ہاں، فریدی سر ہلا کر بولا۔ اچھا، وہ دوسری لڑکی کون ہے؟ اس کی کلاس فیلو، وہ بھی پڑوسی ہی ہے۔ میں درخواست کروں گا کہ اس معاملے کو آگے نہ بڑھائیے۔ میں نے اب تک اس معاملے کو آگے نہیں بڑھایا، لیکن آپ خود سوچیے، اس قسم کے کئی واقعات جب اکٹھا ہو جائیں تو مجھ جیسے آدمی کو ضرور تشویش ہوگی۔ میں سمجھتا ہوں کرنل، مجھے علم ہے کہ شہر میں ایسے کئی واقعات ہو چکے ہیں۔ اچھا، مجھے صرف یہی بتا دیں کہ انہوں نے کلاک ٹاور پر اپنا غصہ کیوں اتارا تھا؟ سائرہ دفتن سٹی مجسٹریٹ نے لڑکی کو مخاطب کیا لیکن اس کے ہاتھ بدستور چہرے ہی پر جمے رہے. سائرہ تم سے جو کچھ پوچھا جا رہا ہے بتاؤ. سٹی مجسٹریٹ نے سخت لہجے میں کہا مجھے نہیں معلوم, میں کچھ نہیں جانتی, مجھے یاد نہیں, وہ ہزیانی انداز میں بولی. تو تم میری بے عزتی کراؤ گی کیوں؟ لڑکی نے اور زیادہ تیزی سے رونا شروع کر دیا. بہتر ہے آپ انہیں اس وقت گھر ہی لے جائیے, فریدی بولا, مگر اس دوسری لڑکی سے بھی تھوڑی سی گفتگو کرنا چاہتا ہوں. دونوں ساتھ ہی جائیں گی, سٹی مجسٹریٹ نے کہا. آپ کو جو کچھ پوچھنا ہے پوچھ لیجیے, آپ کی موجودگی ضروری نہیں ہے, فریدی نے نرم لہجے میں کہا. انہیں بھی لے جائیے. پھر اس نے میز پر رکھی ہوئی گھنٹی بجائی. سٹی مجسٹریٹ لڑکی کو کرسی سے اٹھا کر باہر لے جانے لگا. گھنٹی کی آواز پر ایک کانسٹیبل اندر آیا. فریدی نے اسے دوسری لڑکی کو لانے کو کہا. دوسری لڑکی اندر آئی لیکن اب اس کے چہرے پر خوف و خجالت کے بجائے غصے کے آثار تھے. فریدی سمجھ گیا کہ سٹی مجسٹریٹ کا سہارا مل جانے کی وجہ سے اب کوئی نئی کروٹ لینے والی ہے. ویسے بھی صورت سے وہ کافی ذہین اور فتنہ پرداز معلوم ہوتی تھی. بیٹھ جائیے, فریدی نے کرسی کی طرف اشارہ کیا. آپ اس لفنگے کو بچانا چاہتے ہیں, میں سمجھتی ہوں. مجھے ابھی معلوم ہوا ہے کہ وہ آپ کی جان پہچان والا ہے. دوسری بات آپ نے غلط نہیں کی لیکن پہلی بات میں سننے کے لیے تیار نہیں. وہ بہت دنوں سے ہمارا تعاقب کیا کرتا تھا, آج ہم نے پیٹ دیا اور یہ بالکل بکواس ہے کہ ہم نے کلاک ٹاور پر پتھر چلائے تھے. آپ اسے بچانے کے لیے ہمارے خلاف کیس بنا رہے ہیں. بہت خوب, فریدی اسے تحسین آمیز نظروں سے دیکھتا ہوا مسکرایا. لیکن کچھ دیر قبل آپ لوگ معافی کس بات کی مانگ رہی تھی, روئی کیوں تھی؟ یہ بھی سراسر جھوٹ ہے, بکواس ہے, میں ہار گیا بھائی, فریدی ہنسنے لگا. تم جا سکتی ہو, یوں نہیں اس موٹے کے خلاف ہماری رپورٹ درج کی جائے. اچھا, فریدی جیب سے فاؤنٹین پین نکالتا ہوا بولا. بولو کیا لکھوں؟ اس نے اپنی نوٹ بک کھول لی تھی. میں تھانے کے روز نامچے پر رپورٹ چاہتی ہوں مسٹر. اچھا لیکن یہ تو بتاؤ کہ تم دونوں ننگے پیر کیوں ہو؟ وہ تمہارے سینڈل بھی ہضم کر گیا, لڑکی سٹپٹا گئی لیکن پھر فوراً ہی بولی, ہم نے سینڈلوں سے اس کی مرمت کی تھی. ہاں ہو سکتا ہے لیکن کسی کو پیٹنے کے لیے صرف ایک ہی جوتا اتارا جاتا ہے, دونوں نہیں, کیونکہ ایک ہاتھ اپنے بچاؤ کے لیے بھی خالی رکھا جاتا ہے. کیوں؟ اس نے فوراً ہی جواب دینے کی کوشش نہیں کی اور فریدی اسے بولنے کا موقع دیے بغیر ہی بولا, دفع ہو جاؤ, لیکن یہ نہ سمجھنا کہ قانون کی آنکھیں بند ہیں. تم شوق سے اس کے خلاف رپورٹ درج کرا دو لیکن خود مجسٹریٹ صاحب کا کہنا ہے کہ تم دونوں کسی ذہنی مرض میں مبتلا ہو. یہ غلط ہے, قطعی غلط ہے. حقیقت کیا ہے اسے دریافت کرنا میرا کام ہے. جاؤ. وہ فریدی کی نظروں کی تاب نہ لا کر وہاں سے اٹھ گئی اور فریدی بھی اس کے ساتھ ہی اٹھا. وہ اس کمرے میں آئی جہاں سائرہ اور سٹی مجسٹریٹ قاسم اور حمید سمیت موجود تھے. سائرہ کی ساتھی نے کچھ کہنے کے لیے ہونٹ کھول لے مگر خاموش ہی رہ گئی. آپ اگر کچھ دیر ٹھہریں تو میں مشکور ہوں گا, فریدی نے مجسٹریٹ سے کہا. ضرور انہیں آپ گھر جانے دیں, وہ لڑکیوں کی طرف دیکھ کر بولا. نہیں, میں انہیں ساتھ ہی لے جاؤں گا. اچھا تو پھر ہمیں کہیں, معاف کیجیے گا میں آپ کو تکلیف دے رہا ہوں, اگر آپ پھر اسی کمرے تک چل سکیں تو. او ہاں ہاں, مجسٹریٹ نے اٹھتے ہوئے کہا. وہ دونوں پھر اسی کمرے میں آئے جہاں کچھ دیر قبل دونوں میں گفتگو ہو چکی تھی. مجسٹریٹ کے چہرے پر الجھن اور شرمندگی کے آثار تھے, ایسا معلوم ہو رہا تھا جیسے وہ جلد سے جلد وہاں سے بھاگ جانا چاہتا ہو. فریدی چند لمحے اسی کے بولنے کا منتظر رہا لیکن مجسٹریٹ کی آنکھیں اوپر نہیں اٹھ رہی تھی. آخر فریدی نے پوچھا, کیا گھر پر بھی کبھی اس قسم کا دورہ پڑنے کا اتفاق ہو چکا ہے؟ جی ہاں, صرف ایک بار, شاید پچھلے ہی ہفتے کی بات ہے. کیا آپ مجھے اس کے متعلق کچھ بتانا پسند کریں گے؟ ہاں کیوں نہیں, مجسٹریٹ نے مضمحل آواز میں کہا. اس نے اپنے ایک بزرگ پر جس کا وہ بہت زیادہ احترام کرتی ہے کتابیں کھینچ ماری تھی, پھر چھری لے کر دوڑی تھی. ان سے صرف اتنی غلطی سرزد ہوئی تھی کہ وہ اس کی اجازت حاصل کیے بغیر اس کے کمرے میں چلے گئے تھے. او ہو, فریدی نے مضطربانہ انداز میں پہلو بدلا. وہ چھری لے کر دوڑی لیکن ان کے قریب پہنچنے سے پہلے ہی ایسا معلوم ہوا جیسے وہ یک بیک ہوش میں آ گئی ہو. یعنی اس نے چھری پھینک دی ہوگی, فریدی بولا. جی ہاں, چند لمحے کھڑی حیران چاروں طرف دیکھتی رہی, پھر ان کے قدموں پر گر کر رونا شروع کر دیا. ہوں, فریدی صرف سر ہلا کر رہ گیا. چند لمحے کچھ سوچتا رہا پھر بولا, اچھا اس دوسری لڑکی کے متعلق بھی کچھ معلوم ہو سکے گا؟ نہیں, اس کے متعلق میں کچھ نہیں جانتا, مجسٹریٹ نے جھنجھلائے ہوئے انداز میں کہا. فریدی سمجھ گیا کہ وہ اس کے استفسارات کو لغو اور غیر ضروری سمجھ رہا ہے, لہٰذا اس نے کہا, میں اسے کسی قسم کا مرض سمجھنے کے لیے تیار نہیں ہوں. شہر میں اب تک اس قسم کی 30 یا 40 وارداتیں ہو چکی ہیں. پچھلے ہفتے ایک لڑکی نے ایک دکاندار کو چاقو مار دیا تھا. آپ خود سوچئے, کیا پہلے بھی کبھی اس قسم کی وارداتیں ہوئی ہیں؟ اور دوسری سب سے اہم بات یہ ہے کہ یہ مرض ابھی تک نچلے طبقے کی عورتوں یا لڑکیوں میں نہیں پایا گیا. میں اس سلسلے میں شہر کے بہترین ڈاکٹروں سے بھی گفتگو کر چکا ہوں, وہ اس قسم کے مرض کے وجود سے انکار کرتے ہیں جس کا حملہ چشمے زدن میں ہو کر سائے کی طرح گزر جاتا ہو. اب تک کی رپورٹ یہ ہیں کہ ایسی کیفیت کسی بھی لڑکی پر 2 منٹ سے زیادہ طاری نہیں رہی. بعض حالات میں یہ وقفہ آدھے منٹ سے بھی کم کا پایا گیا ہے. کئی لڑکیوں کا طبی معائنہ بھی کیا گیا لیکن کسی ذہنی مرض کی علامات ان میں نہیں پائی گئی. مجسٹریٹ خاموشی سے سنتا رہا. فریدی کے خاموش ہوتے ہی اس نے کہا، پھر آخر یہ سب کیا ہے؟ اب تک کئی ڈاکٹر سائرہ کو دیکھ چکے ہیں، ان کا بھی یہی خیال ہے کہ وہ کسی ذہنی مرض میں مبتلا نہیں ہے. پھر آپ بتائیے یہ چیز میرے لیے الجھن کا باعث ہو سکتی ہے یا نہیں؟ فریدی نے کہا، میں اس سے پہلے بھی ایک بار ایک مرض ہی کے سلسلے میں الجھنوں کا شکار ہو چکا ہوں. شاید آپ کو یاد ہو، وہ ناخن اکھاڑ دینا، مرنے والوں کے ناخن گوشت چھوڑ کر اوپر اٹھ جاتے تھے. آپ کو اس سلسلے میں یہ بھی یاد ہوگا کہ جی ہاں مجھے یاد ہے، وہ ڈاکٹر داخ والا کیس اچھی طرح یاد ہے. پھر آپ بتائیے میں اپنی تشویش کے معاملے میں حق بجانب ہوں یا نہیں؟ خیر اچھا، دوسری لڑکی کا کیا نام ہے؟ کیا آپ مجھے اس کا پتہ بتا سکیں گے؟ اس کا نام روحی ہے اور وہ راجر سٹریٹ کی 18ویں کوٹھی میں رہتی ہے. شکریہ، فریدی نوٹ بک میں اس کا نام اور پتہ لکھتا ہوا بولا. ظاہر ہے کہ وہ کسی اچھے ہی خاندان سے تعلق رکھتی ہوگی. جی ہاں، خان بہادر سجاد کی لڑکی ہے. فریدی کچھ سوچ رہا تھا، کچھ دیر بعد اٹھتا ہوا بولا، تکلیف دہی کی معافی چاہتا ہوں. آپ مطمئن رہیں اس واقعے کی پبلسٹی نہ ہونے پائے گی. شکریہ. تھوڑی دیر بعد وہ دونوں لڑکیوں سمیت چلا گیا. قاسم بہت اداس نظر آ رہا تھا. فریدی اسے کچھ نہیں بولا. البتہ اس نے حمید کو الگ بلا کر کہا، دوسری لڑکی کا نام روحی ہے، وہ 18 راجرس سٹریٹ میں رہتی ہے اور پہلی وہ ہمارے کام نہ آ سکے گی کیونکہ کچھ بے وقوف سی ہے. تم جانتے ہو کہ بے وقوف آدمیوں سے کچھ معلوم کرنا آسان نہیں ہے. روحی ذہین بھی ہے اور چالاک بھی، اس لیے وہ مار کھا جائے گی، کیا سمجھے؟
ایاز اور چینی. حمید کو آج کل لڑکیوں سے کوئی دلچسپی نہیں رہ گئی تھی، ورنہ وہ اس موقع پر خوشی سے ناچنے لگتا، کیونکہ آج خود فریدی ہی اسے ایک لڑکی کے پیچھے لگا رہا تھا. پھر فریدی اسے وہیں چھوڑ کر چلا گیا. قاسم کے خلاف کسی نے کوئی باقاعدہ رپورٹ نہیں لکھوائی تھی، اس لیے اسے بھی گلو خلاصی حاصل ہو گئی. ویسے اسے اطمینان تھا کہ حمید کی موجودگی میں کوئی اس کا بال بھی بیکا نہ کر سکے گا. تھانے سے نکلتے ہی اس نے چہکنا شروع کر دیا. حمید نے اس کی کار سنبھال لی تھی. بیٹے قاسم، ان میں سے ایک سٹی مجسٹریٹ کی بھانجی ہے، حمید نے کہا. وہ تمہاری والی نا، جو کچھ دبلی سی ہے. میری والی؟ حمید نے حیرت سے کہا. پھر آہستہ سے بولا، مجھے آج کل لڑکیوں سے کوئی دلچسپی نہیں رہ گئی. تمہاری مرضی، قاسم نے بڑے خلوص سے کہا. میں نے تو اجازت دے دی تھی. ہائیں ابے قاسم، کیا دماغ خراب ہوا ہے؟ تم اور مجھے اجازت دو گے؟ کیا تم ٹھیکیدار ہو ان لڑکیوں کے؟ تم گھپلا نہیں کر سکتے حمید بھائی، قاسم نے ہونٹ سکوڑ کر کہا. سب سے پہلے میں نے ان لڑکیوں کا پتہ لگایا تھا. ابے او کولمبس کے پٹھے، وہ لڑکیاں ہیں امریکہ نہیں. آپ نے پتہ لگایا تھا؟ کچھ بھی ہو جائے تم گھپلا نہیں کر سکتے. تم خود کولمبس کے پٹھے، زبان سنبھال کر. ہاں تمہیں ان لڑکیوں کے نام معلوم ہے؟ حمید نے پوچھا. نہیں میں جانتا ہوں، حمید نے چڑھانے کے سے انداز میں کہا. لہٰذا تم ان سے دستبردار ہو جاؤ.
اللہ قسم، اچھا نہیں ہوگا. تم شاید جیل ہی جانا چاہتے ہو. میں جہنم میں جانا چاہتا ہوں تمہاری بلا سے. تم نے ان کے ہاتھوں سے سینڈل کھائے تھے، تمہیں ڈوب کر مر جانا چاہیے. قاسم چند لمحے کچھ سوچتا رہا، پھر آہستہ سے بولا، زور سے ایک بھی نہیں پڑی تھی اللہ قسم. اچھا تو پھر ایک کام کرو. کیا؟ اب زور سے ایک مجھ سے کھا لو، میں ان لڑکیوں سے دستبردار ہو جاؤں گا. میں مذاق کے موڈ میں نہیں ہوں، قاسم نے منہ پھلا لیا. دبلی والی کا نام سائرہ ہے، حمید نے کہا. نہیں شائرہ ہوگی، قاسم نے قابلیت کا اظہار کیا. کیوں؟ تلفظ یہی ہے، قاسم نے عالمانہ شان سے کہا. جاہل اور بے پڑے لوگ سائرہ کہتے ہیں. حمید ہنسنے لگا، پھر بولا، تلفظ کے بچے، تگڑی والی کا نام روحی ہے. شاید میں اسے کل ہی شام کو سیر کے لیے باہر لے جاؤں، جہاں دیکھ لیا دونوں کو قتل کر دوں گا. قاسم گھرایا. اچانک ایک جگہ حمید نے کار روک دی اور قاسم کا شانہ تھپکتا ہوا بولا، جاؤ انہیں راجر سٹریٹ میں تلاش کرو. میں تو یوں ہی مذاق کر رہا تھا، میں پہلے ہی جانتا تھا. قاسم ہنسنے لگا لیکن اس کی نظر غیر ارادی طور پر ادھر ہی اٹھ گئی جدھر حمید دیکھ رہا تھا. اسے جوتوں کی دکان میں وہی آدمی نظر آیا جو لڑکیوں کو اپنے ساتھ لے گیا تھا. پھر قاسم نے ان دونوں لڑکیوں کو بھی ڈھونڈ ہی نکالا. وہ تھوڑے ہی فاصلے پر ایک کار میں بیٹھی ہوئی تھی. قاسم دوسرے ہی لمحے میں حمید کا شانہ دبوچ کر بولا، کیوں؟ ہاں اب تم جاؤ ورنہ تمہارے ابا خفا ہوں گے، حمید ہمدردانہ لہجے میں بولا. حمید بھائی میں بالکل مروت نہیں کروں گا. تم جاتے ہو یا میں کسی ڈیوٹی کانسٹیبل کو بلا کر تمہیں پھر تھانے بھجوا دوں. اماں جاؤ، مر گئے بھجوانے والے. ہاں گویا میں بالکل گدھا ہوں. دیکھو تو کیسے بھجواتے ہو، میں تو اس وقت ان بیچاریوں کو بچانا چاہتا تھا. تم بچا چکے نا؟ ہاں ہاں
अब उनका कोई क्या बिगाड़ सकता है। अच्छा तो बस अब जाओ, नहीं जाता तुम्हारे बाप की सड़क है। कासिम बच्चों की तरह उलझ पड़ा। कासिम क्यों शामत आई है, क्या कर लोगे तुम मेरा, कोई मैं तुम्हारी सिफारिश पर छूटा हूँ। हमीद कुछ न बोला, वो फिर लड़कियों की कार की तरफ मुतवज्जो हो गया था। मजिस्ट्रेट शायद चप्पलों के दो जोड़े लेकर वापस आया था, वो अगली सीट पर बैठ गया। लड़कियां पिछली सीट पर थीं। हमीद ने रूही को कार से उतरते देखा, फिर वो फुटपाथ पर चढ़ गई। मजिस्ट्रेट की कार आगे जा चुकी थी। हमीद ने बड़ी तेजी से सड़क पार की और कासिम कार ही में बैठा मुंह फाड़े हुए उसे घूरता रहा। जरा ठहरिए, हमीद रूही के करीब पहुंचकर बोला। वो रुककर उसकी तरफ मुड़ी। ओ हाँ, क्या बात है, अब मुझे यकीन आ गया है, हमीद ने आहिस्ता से कहा और रूही उसे घूरती रही। और हमीद फिर बोला, वो दरहकीकत लफंगा है, उसने यकीनन आपसे बदतमीजी की होगी। मैं चाहता हूँ कि आप फिर उसकी थोड़ी सी मुरम्मत कर दें। क्यों, रूही पलके झपकाती हुई बोली। बस यूं ही, वरना आपको बदनाम करता फिरेगा। मैं नहीं समझी, अभी मुझसे कह रहा था कि आप। हाँ हाँ कहिए, मुझे शर्म आती है, हमीद ने बड़ी मासूमियत से कहा। कहिए भी तो फिर मैं देखूंगी कि आपकी शर्म जरूरी थी या गैर जरूरी। वह कह रहा था कि आप इस पर आशिक हो गई हैं और देखिए ना, अब भी उसने आपका पीछा नहीं छोड़ा। वो उधर देखिए कार में बैठा हुआ है। ओ अच्छा, रूही बुरा समूह बनाकर बोली। ठहरिए, मैं इसे अपनी मोहब्बत का यकीन दिलाई देती हूँ, चप्पलें नई हैं और काफी मजबूत भी। वो फुटपाथ से उतरकर कासिम की तरफ बढ़ने लगी। कासिम ने उसे अपनी तरफ आते देखा, तेवर कुछ अच्छे नजर नहीं आए और उसने हमीद को इससे बातें करते भी देखा था, इसलिए इसकी ऊंधी खोपड़ी में भी ये बात आ गई कि मामला कुछ गड़बड़ सा है। दूसरे ही लम्हे में उसने कार स्टार्ट की और मुड़कर देखे बगैर उड़ता चला गया। रूही को आधे ही रास्ते से वापस होना पड़ा। हमीद अब भी वहीं खड़ा था। वो इसके करीब पहुंचकर बोली, माय डियर मिस्टर सुराग रसा, अब घर वापस जाओ, शाम हो रही है वरना अम्मा मारेंगी, समझे, जाओ मेरे नन्हे बच्चे। हमीद सन्नाटे में आ गया, वो उसे इतनी फॉरवर्ड नहीं समझता था। नाई, अम्मा बी ने कहा था अकेले घर मत आना, हमीद ने बच्चों के ऐसे लहजे में कहा। तुम पांच भाई भी नहीं जो मुझे कहना पड़े कि पांचों आपस में बांट लो, मैं तुम्हारे लिए महाभारत ही साबित होंगी, इसे याद रखना। अब जाओ, मैं पहले भी कैप्टन हमीद की बतेरी तारीफें सुन चुकी हूँ, लेकिन मैं दूसरी लड़कियों से बहुत मुख्तलिफ हूँ। अगर तुम मुझे ज्यादा पसंद आए तो मैं तुम्हें मुतनब्बा भी कर सकती हूँ, मैं औरत नहीं मर्द हूँ, समझे, इसीलिए थाना में रो पड़ी थी। क्या तुम अपनी बेबसी पर कभी नहीं रोए? हाँ रोया हूँ, मगर उन्हीं मगवाके पर जब बहुत दिनों से कोई लड़की नहीं मिली। तुम क्या चाहते हो? कुछ भी नहीं, तुम जैसी वाहियात लड़कियों से भला मैं क्या चाहूंगा। मैं वाहियात हूँ, वो आंखें निकालकर बोली, वाहियात से भी बदतर। तो फिर तुम भी कुछ देखना चाहते हो? हाँ, मगर वो तुम्हारी सूरत के अलावा हो तो बेहतर है। अच्छा, अगर बड़े बहादुर हो तो आओ मेरे साथ, रूही ने उसे चैलेंज किया। और हमीद सोच में पड़ गया कि उसे औरत के किस रेवड़ में जगह दी जा सकती है। अभी तो वो अपनी नौइयत की एक ही साबित हुई थी। चलो मैं तैयार हूँ, हमीद बोला। तुम मुझे नहीं जानते, मुझे इसका एतराफ है कि मैं क्लॉक टावर की घड़ी तोड़ना चाहती थी। तुम सवाल करोगे क्यों, वो भी सुन लो। मैं चाहती थी कि 10 बजे से पहले ही वहाँ पहुँच जाऊँ जहाँ जाना था, लेकिन क्लॉक टावर ने 10 बजा दिए और मुझे घड़ी पर गुस्सा आ गया। मैं कुछ इसी किस्म की क्रैक हूँ, समझे। आहा, खूब मानता हूँ, हमीद ने सर हिलाकर संजीदगी से कहा। इस पर मुझे अपने गुस्से का एक वाकया याद आ रहा है, मगर चलो कहीं इत्मीनान से बैठकर, यह भी मुमकिन है मैं तुमसे खाइफ नहीं हूँ। रूही साहिबा, हमीद ने आगे बढ़ते हुए लापरवाही से कहा, अगर लड़कियाँ मुझसे खाइफ होती तो अब तक मेरी शोहरत का अफसाना कैसे पहुँचता। हमीद एक करीबी रेस्तरां में दाखिल हो गया, मगर वो महसूस कर रहा था कि कोई उसका ताकुब कर रहा है। रूही इसके पीछे थी, वो एक खाली केबिन में जा बैठे और हमीद कहने लगा, किसी घड़ी पर दो चार मिनट तक गुस्सा उतार देना कोई बड़ी बात नहीं है। मैंने एक बार सारी रात एक गधे पर गुस्सा उतारा था। गधे से मुराद आदमी नहीं है, जैसे किसी मखसूस किस्म के आदमी को लोग गधा कह देते हैं, बल्कि सचमुच का गधा। हाँ तो इत्तेफाकन एक बार मुझे एक ऐसे मकान में क्याम करना पड़ा जिससे मिला हुआ किसी धोबी का घर था। रात में उसके गधे ने हेंगना शुरू किया, मेरी नींद उचटी और मुझे गुस्सा आ गया। भला गधे से आदमियों किसी बातें क्या करता, उसी की जुबान में उसे सलावाते सुनानी शुरू कर दी। वो चार बार उसे चैलेंज भी किया कि निकल आए मैदान में। नतीजा ये हुआ कि दूसरे पड़ोसी ने मेरे मेजबान के दरवाजे पर दस्तक देकर कहा, अगर तुम मुझे जिद दिलाओगे तो मैं भी एक पाल लूंगा। रूही हंसने लगी और हमीद ने अपनी संजीदगी को बरकरार रखते हुए कहा, बहरहाल मैं गुस्से में रात भर हिंगता रहा था, किसी घड़ी पर गुस्सा उतार देना मेरे नजदीक कोई अहमियत नहीं रखता। क्या समझी? मैं कुछ नहीं समझी, तुम मेरे पीछे क्यों लगे हो? मुकद्दरात जिन्हें कोई भी नहीं टाल सकता, हमीद ठंडी सांस लेकर बोला। मैंने सोचा था कि इस साल शादी कर डालूंगा, मगर अब 10 साल तक कोई उम्मीद नहीं। क्यों, हेलो रूही, अचानक किसी ने केबन के बाहर से रूही को मुखातिब किया। हमीद ओट में था। आओ आओ चले आओ, रूही खिल उठी। हमीद ने मेज पर झुकते हुए बाहर देखा, उसे वही नौजवान नजर आया जो काफी देर से उन दोनों के पीछे लगा रहा था। ये काफी कबूल सूरत और पुरकशिश था। हमीद महसूस कर रहा था कि लड़कियां इसे जरूर पसंद करती होंगी। वो केबन में आ गया, लेकिन हमीद को देखकर इस तरह ठटका जैसे अब तक वो रूही को वहां तन्हा तसव्वुर करता रहा हो। क्या मैं मखल हुआ हूँ? उसने खफीफ होने की शानदार एक्टिंग की। नहीं जनाब, कतई नहीं, तशरीफ रखिए। हमीद ने खुश अखलाकी का मुजाहरा किया। आपसे मिलिए, रूही बोली। आप महकमा सरागरसा के अफसर कैप्टन हमीद है? ओ अच्छा, बड़ी जाहिर है कि आपको खुशी होगी। हमीद जल्दी से बोला, क्या रखा है इन रस्मी बातों में? मैं तो आपसे हरगिज आपका नाम नहीं पूछूंगा। आने वाला कुछ जीबा जीबा सा नजर आने लगा, क्योंकि उसने बड़ी गर्मजोशी का इजहार किया था, लेकिन रूही पर इसका जरा बराबर भी असर नहीं हुआ था। वो बदस्तूर शरारत आमेज अंदाज में मुस्कुराती रही थी। मेरे बतेरे ऐसे अहबाब हैं जिनके नामों से मैं वाकिफ नहीं हूँ। हमीद बोला, मेरे लिए यही बेहतर भी होता है कि मुझे लोगों के नाम ना मालूम हो, वरना मेरी रातों की नींद हराम हो जाती है। मैं सोचने लगता हूँ कि अगर उसका नाम तफजल हुसैन है तो इसके बाप का नाम क्या होगा, क्या तहमुल होगा, क्योंकि तफजल का काफिया तहमुल ही हो सकता है, या फिर ज्यादा से ज्यादा तजम्मल होगा। खैर चलिए, दिल को थोड़ी सी तस्कीन मिली और नींद आ गई। दूसरे दिन मियां तफजल हुसैन से पूछा, भाई तुम्हारे बाप का क्या नाम है? बड़ी सादतमंदी से बोले, मोहम्मद हैदर बख्श। सुनकर मेरा सर चकरा गया। फिर बौखलाकर दादा का नाम पूछा, जवाब मिला मोहम्मद अली, और मैं अपना सर पीटकर खामोश हो गया। फिर पर दादा का नाम पूछने की हिम्मत नहीं पड़ी कि मुमकिन है कि इसे सुनकर इससे ज्यादा मायूसी हो। मायूसी? भला मायूसी क्यों? रूही हंसने लगी। क्यों आप मायूसी कहती हैं? इस सिलसिले में बाज लम्हात ऐसे भी गुजरे हैं कि मैं खुदकशी के इम्कान पर गौर करने पर मजबूर हो गया हूँ। आप खुद सोचिए, इस तजुर्बे के बाद मेरी रातें कैसी गुजरी होंगी। मसलन किसी तहवर अली से मुलाकात हुई, जल्दी में इनके बाप का नाम पूछना भूल गया और रात क्यामत बनकर आई। अब सोच रहा हूँ कि इनके बाप का नाम तसव्वुर अली हो सकता है, क्योंकि काफिया यही है। लेकिन फिर ख्याल आया कि जब तफजल हुसैन के बाप का नाम मोहम्मद हैदर बख्श हो सकता है, तो तहवर अली के बाप का नाम शेख सलावर क्यों ना होगा। बस इख्तलाट शुरू हो गया। तसव्वुर अली और शेख सलावर में छन गई। खुदा महफूज रखे, सारी रात जाकर गुजार दी। अब आप खाम खाम मेरा वक्त बर्बाद कर रहे हैं। आप बातें बड़ी अच्छी कर लेते हैं, मगर मुझे जल्दी है। अच्छा फिर कभी मुलाकात होगी, रूही ने मुसाफिर के लिए हाथ बढ़ा दिया। अमीर ने उससे हाथ मिलाते वक्त एक तवील सांस ली और नशेली आंखें बनाकर नए आने वाले की तरफ देखने लगा। वो भी रूही के साथ ही उठता हुआ मुस्कुराकर बोला, मुझे अयाज कहते हैं। अमीर ने पहले तो अपने कानों में उंगलियां ठोंस ली, फिर समूह बनाकर बड़बड़ाया, अब क्या हो सकता है? अब तो सुन ही लिया, खुदा के लिए अब अपने वालिद का नाम भी बताते हुए जाइए, वरना जिंदगी मुझ पर हराम हो जाएगी। बाप का नाम तो हरगिज ना बताऊंगा। चलो, रूही उसे धकेलती हुई बोली और वो दोनों केबन से बाहर चले गए। हमीद ने उस लड़की के मुतालिक यही राय कायम की थी कि वो सिर्फ मूडी है, फितरतन ऐसी नहीं है कि हर एक से बेतकल्लुफ हो जाए, बल्कि जबरदस्ती ऐसा करती है। लेकिन ये सब कुछ था क्या? वो काफी अरसे से फरीदी को ऐसी लड़कियों के चक्कर में देख रहा था। हमीद का ख्याल था कि लड़कियों में वक्ती तौर पर पैदा हो जाने वाला वहशियानापन किसी जहनी मरज ही का नतीजा हो सकता है, लेकिन वो फरीदी से इस बात पर नहीं उलझा था। उलझता भी क्यों, जबकि इसी बहाने भानत भानत की लड़कियों से मिलने का इत्तेफाक होता रहता था। वैसे फरीदी ने आज पहले पहल खुसूसियत से उसे किसी लड़की पर नजर रखने को कहा था। फरीदी इस सिलसिले में क्या कर रहा है इसका इलम उसे नहीं था, और ना उसने मालूम करने की कोशिश ही की थी। वो काफी देर तक रेस्तरां में बैठा रहा, फिर जैसे ही क्लॉक ने चार बजाए वो उठ गया। आजकल वो मुस्तकिल तौर पर उत्साहट का शिकार हो रहा था, पता नहीं क्यों, वजह खुद उसे भी नहीं मालूम थी। वो कुछ बुझा बुझा सा रहता था। कभी कभी सोचता कि उसे अपने जहन पर बोरियत की गिरदर ना बैठने देना चाहिए, कोशिश करता कि इस महलाल को पास भी ना भटकने दे, इसलिए जबरदस्ती अपने साथियों को छेड़ छेड़ कर कहे लगाता, खूब चहकता। लेकिन थोड़ी ही देर बाद उसे महसूस होने लगता कि वो तो बड़ी बोर किस्म की बातें हैं। मसलन अभी कुछ ही देर पहले उसने रूही की मौजूदगी में चहकने की कोशिश की थी, और अब महसूस कर रहा था उसने बहुत ही घटिया किस्म की बातें की हों, किसी थर्ड क्लास मस्खरे की तरह दूसरों को जबरदस्ती हंसाने की कोशिश करता रहा हो। फिर इस बेनाम सी उदासी को कहां दफन करूं, वो आहिस्ते से बड़बड़ाता हुआ उठ गया। लड़कियां भी अब उससे खिलने लगी थीं। वैसे आतन वो उन्हें देखकर बेचैन जरूर हो जाता था, लेकिन जब किसी से गुफ्तगू शुरू हो जाती तो थोड़ी ही देर बाद उसे वहशत सी होने लगती। वो रेस्तरां से बाहर निकलकर बड़ी देर तक इधर उधर फिरता रहा। इसकी समझ में नहीं आ रहा था कि अब कहां जाए। पत्थर और सीमेंट की दीवारें उसे खाने को दौड़ रही थी। वो खुली हवा चाहता था, वो जरा ही देर में रूही और इसके साथी के मुताबिक सब कुछ भूल गया। हालांकि उसे हर हाल में दोनों पर नजर रखनी चाहिए थी। अयाज इसने अपना नाम बताया था, पता नहीं वो भी हकीकत थी या झूठ। आदमी मकार किस्म का मालूम हुआ था और फिर इसका रवैया भी मुश्तबा था। हमीद ने उसे अपना और रूही का ताकुब करते देखा था और फिर इस तरह उनसे मिला था जैसे इसे केबन में हमीद की मौजूदगी का इलम ही ना रहा हो। मगर हमीद की उदासी तजस्सुस की जबलत पर गालिब आ गई थी। अगर कोई और मौका होता तो वो इस आदमी की असलियत का पता लगाए बगैर नचला ना बैठता। वो एक फुटपाथ पर खड़ा होकर कुछ सोचने लगा कि कहाँ जाए। अचानक उसे नया गरा होटल का ख्याल आया जो शहर से बाहर एक पुरफजा मकाम पर वाके था और आजकल गर्मियों के मौसम में वहाँ की रातें बड़ी खुशगवार हुआ करती थीं। वहाँ आजकल खुले आसमान के नीचे रक्स होता था और रक्स गा के गिर्द फुलदार झाड़ियों में रंग बरंग के कुमकमे जगमगाया करते थे। मौसीकी की लहरें दूर तक सन्नाटे में मुंतशिर होकर बड़ी खुशगवार बाजगश्त पैदा करती। इसने सोचा कि अगर वो कोशिश करे तो ये रात बड़ी खुशगवार साबित हो सकती है। मगर नया घर में रात गुजारने के लिए इवनिंग सूट जरूरी था और इवनिंग सूट के लिए उसे घर तक जरूर जाना पड़ता, लेकिन घर पहुंचने पर यह भी मुमकिन था कि वो नया घर तक जा ही न सकता। इसका दिल चाहा कि किसी दीवार से टकराकर हमेशा के लिए किस्सा ही खत्म कर दे। उसे यक ब यक फरीदी पर गुस्सा आ गया जो उसे अपने रंग में डालने की कोशिश कर रहा था। आज मैं जरूर पीऊंगा, वो झल्लाए हुए लहजे में बड़बड़ाया, मुझे शराफत और इंसानियत से कोई दिलचस्पी नहीं है। उसने बड़ी तेजी से सड़क पार की और अब वो टैक्सियों के अड्डे की तरफ बढ़ रहा था, लेकिन उसके फरिश्तों को भी इसका इलम नहीं था कि एक दुबला पतला चीनी इसका ताकुब कर रहा है। हमीद कभी बेखबर होकर राह नहीं चलता था, लेकिन उस वक्त उसकी ज़हनी हालत एतदाल पर नहीं थी। उसने एक टैक्सी ली और ड्राइवर से कासिनो बार चलने को कहता हुआ पिछली निश्त पर बैठ गया। ताकुब करने वाला चीनी दूसरी टैक्सी में बैठ चुका था। बार में हंगामा। कासिम गुस्से में पागल हो रहा था। उसे यकीन था कि हमीद ने रूही को इसके खिलाफ वर्गलाया था और वो किसी बुरे ही इरादे के तहत इसकी तरफ बढ़ी थी। उसने किंगसन के चौराहे के करीब अपनी ब्योक रोक दी और वहीं हमीद का मंतजर रहा। वहां इसलिए रुका था कि हमीद खा राजर स्ट्रीट जाए या अपने घर की तरफ, उसे किंगसन के चौराहे से जरूर गुजरना पड़ेगा। कासिम तकरीबन 3 घंटे तक रुका रहा। उसने अपनी गाड़ी सड़क के नीचे उतार कर खड़ी कर दी और सड़क से गुजरने वाली हर कार को आंखें फाड़ फाड़ कर घूरने लगता था। तकरीबन 5 बजे हमीद उसे एक टैक्सी में बैठा हुआ नजर आया। ठहर तो जाना दगाबाज, उसने दौड़कर अपनी कार स्टार्ट कर दी और फिर इतनी जल्दी उसे सड़क पर लाया कि वो उसे कार से टकराते टकराते बची। दोनों ने ब्रेक लगाया और कारों के अगले हिस्सों में सिर्फ 1 फुट या इससे भी कम फासला रह गया। अंधा दूसरी कार का ड्राइवर खिड़की से सर निकालकर चीखा, पीछे हटाओ कासिम धाड़ा, और जैसे ही दूसरी कार के ड्राइवर ने उसे गौर से देखा उसकी रूह फना हो गई। शहर में कासिम के बाद की तकरीबन 4 दर्जन टैक्सियां चलती थीं और यह टैक्सी भी इत्तेफाक से उन्हीं में से एक थी। दूसरे ही लम्हे में ड्राइवर उसे आंधी और तूफान की सी सूरत से आगे निकाल ले गया। वैसे ये जरूरी नहीं था कि कासिम अपने यहाँ काम करने वाले सैकड़ों आदमियों में से हर एक को पहचानता रहा हो। उसने भी अपनी कार बढ़ाई और दिल ही दिल में हमीद को गालियां देता रहा। वो सोच रहा था कि मुमकिन है रूही भी इसके साथ रही हो। वो कार की रफ्तार तेज करता रहा और उस कार को पीछे छोड़ता हुआ आगे बढ़ गया जिससे टक्कर होते होते बची थी। इसके बाद जो कार दिखाई दी इसके मुतालिक कासिम ने यही अंदाजा किया कि वो हो सकती है क्योंकि यही राजर स्ट्रीट के सामने से गुजरी थी। कासिम ने रफ्तार कुछ और तेज की और टैक्सी के बराबर पहुंच गया। हमीद पिछली सीट पर मौजूद था। कब्र तक पीछा नहीं छोड़ूंगा समझे, कासिम ने चीख कर कहा। तुम कहाँ चले गए थे प्यारे, हमीद चहककर बोला। देखो आखिर वो खफा हो गई ना, तुम भागे क्यों थे, वो कह रही थी। ऐसे बेवकूफों से दूर ही रहना चाहिए। अबे तुम खुद बेवकूफ, अपनी गाड़ी को रुकवाओ वरना लड़ा दूंगा, हमीद ने ड्राइवर से रुकने को कहा। उसके जहन में एक नई शरारत जन्म ले रही थी। टैक्सी रुक गई, दूसरी तरफ कासिम ने भी कार रोक दी थी। इस तरह दोनों कारों ने सड़क की पूरी चौड़ाई घेर ली थी। इस सिलसिले में उन्हें पीछे आने वाली कारों से बड़ी गंदी गंदी गालियां सुनाई दी। टैक्सी ड्राइवर ने गाड़ी आगे बढ़ाकर सड़क के नीचे उतार दी। दूसरी कारों को आगे बढ़ने के लिए रास्ता मिल गया। इनमें वो कार भी थी जिस पर हमीद का ताकुब करने वाला चीनी बैठा हुआ था। हमीद टैक्सी का किराया अदा करके कासिम की कार के करीब आया। क्या बात है, उसने कासिम की थोड़ी में हाथ लगाकर कहा। कासिम ने किसी रूठी हुई औरत की तरह उसका हाथ झटकते हुए कहा, तुम मुझे उल्लू नहीं बना सकते। हाँ मैंने तुम्हारे साथ कोई बुराई नहीं की, बल्कि तकरीबन 2 घंटे तक उसे तुम्हारी खसूसियात बता रहा हूँ, मगर उसे यकीन नहीं आता। क्या बताया था तुमने, कासिम ने इश्तियाक जाहिर किया, यही कि शायद तुम दुनिया के सबसे ज्यादा ताकतवर आदमी हो। हाँ अरे ही मैं क्या, वाह क्या मैंने गलत कहा था, हमीद ने अगली नशिस्त का दरवाजा खोलकर अंदर बैठते हुए कहा। मैंने उसे तुम्हारे दर्जनों कारनामे सुनाए। फिर उसने क्या कहा, कासिम ने कार स्टार्ट करते हुए पूछा। कहने लगी अब मैं कासिम साहब को बहुत करीब से देखूंगी। कासिम साहब क्या कहा था, कासिम ने पुरइश्तियाक लहजे में कहा। दो एक बार बेखुदी में कासिम प्यारे भी कह गई थी। अरे नहीं झूठ ही। खैर आइंदा मुलाकात होने पर तुम खुद ही हकीकत मालूम कर लोगे, हमीद ने कहा। और कासिम बड़ी देर तक होंठ बीचे हुए फूट फूट कर हंसता रहा। हमीद ने अब कासिनो बार जाने और शराब पीने का इरादा तर्क कर दिया था। कासिम उसने थोड़ी देर बाद उसे मुखातिब किया। हाँ हाँ, कासिम चौंक पड़ा, वो अपने हवाई किलो में खो गया था। अगर तुम थोड़ी सी हिम्मत कर जाओ तो काम बन सकता है। किस तरह, जिस मर्द को भी इसके साथ देखो पीट दो। अरे बाएं हाथ का खेल है हमीद भाई, जब कहो तब। कभी अगर किसी को दिखा दो तो मैं उसी वक्त तुम्हें अपने कमाल दिखा सकता हूँ। नहीं अभी सबर करो। मगर यार हमीद भाई, वो क्लॉक टावर पर पथराव क्यों कर रही थी? क्या तुम्हें यकीन है कि उन्होंने क्लॉक टावर ही पर पथराव किया था? अरे मैंने अपनी आंखों से देखा था, कासिम हंसकर बोला। बड़ी शरीर लड़कियां मालूम होती हैं। हाँ है तो, हमीद कुछ सोचता हुआ बोला। कुछ देर तक खामोशी रही, फिर हमीद ने कहा, हम क्यों ना राजर स्ट्रीट ही चलें? मुझे इसका मकान मालूम है, वो तुम्हें देखकर बहुत खुश होगी। कभी नहीं हमीद भाई, मैं बहुत बदकिस्मत आदमी हूँ, कासिम ने गुलगीर आवाज में कहा। दिल ना थोड़ा करो, हमीद ने उसे तसली दी। उसे फजल करते देर नहीं लगती। मैं तो सोचता हूँ कि अब मर ही जाऊं। हरगिज नहीं, हमीद संजीदगी से बोला। ऐसा ना करना, नहीं तो तुम्हारी बीवी को बड़ी खुशी होगी। हाँ तुमने फिर इसका तस्करा छेड़ा, कासिम ने घुसली आवाज में कहा। हमीद आहिस्ता आहिस्ता फिर बोरियत महसूस करने लगा था, लिहाजा उसने तीसरी बार अपना इरादा बदल दिया। अब वो राजर स्ट्रीट भी नहीं जाना चाहता था। उसने सोचा था कि कासिम को एक बार फिर रूही के हाथों पिटवा देगा, लेकिन इन दिनों किसी एक बात पर तबीयत जमती ही नहीं थी। हमीद कोशिश करता कि अपने जहन को कुरेद कुरेद कर इस बेजारी की वजह दरियाफ्त कर ले, मगर कामयाबी ना होती। वो सोचने लगा कि अब उसे उन लघुवियात को छोड़कर कोई ठोस काम करना चाहिए, मुमकिन है इसी तरह बेजारी रफा हो सके। उसे याद आया कि फरीदी इन दिनों अक्सर संग संग बार के चक्कर काटता रहा है और फरीदी से तजी औकात की तवक्को नहीं की जा सकती, लिहाजा वो किसी खास ही किस्म का चक्कर होगा। दफ्तर उसने कासिम से कहा, मुझे बंदरगाह के इलाके में ले चलो, राजर स्ट्रीट नहीं। कासिम बोला, नहीं इस वक्त मुनासिब नहीं है, अगर इसके बाप से मठभीड़ हो गई तो सारा खेल बिगड़ जाएगा। बाप है उसका, कासिम ने पूछा। उसके लहजे में बड़ी मायूसी थी। न सिर्फ बाप बल्कि दादा भी। कभी खान बहादुर सज्जाद का नाम सुना है? हाँ हाँ क्यों नहीं, रूही उसकी लड़की है। हाथ तेरी तकदीर की, कासिम बसोर कर बोला। फिर थोड़ी देर बाद कहने लगा, नहीं हमीद भाई ये गाड़ी नहीं चलेगी, वो वालिद साहब के दोस्तों में से हैं। तुम जानो, हमीद ने उकताए हुए लहजे में कहा। वो दरअसल अब इस मौजू को खत्म ही कर देना चाहता था। कासिम ने ग्रीनिंग रोड पर कार मोड़ी और अब वो बंदरगाह के इलाके की तरफ जा रहे थे। हमीद संग संग बार तक जाना चाहता था, ये बंदरगाह ही के इलाके में था और वहाँ का एक एंग्लो इंडियन बार टेंडर फरीदी और हमीद से इसी तरह वाकिफ था जैसे दुनिया के सारे आदमी मुल्कुल मौत से वाकिफ है। हमीद ने संग संग बार से काफी फासले पर कार रुकवाई और नीचे उतर गया। मैं भी आऊं, कासिम ने पूछा। नहीं अब तुम जाओ, मैं यहाँ एक सरकारी काम से आया हूँ। अच्छा उस दूसरी लड़की के मुतालिक क्या ख्याल है, कासिम ने आहिस्ता से पूछा। उससे कहूंगा कि वो तुमसे मोहब्बत करने लगे, अब दफा हो जाओ। हमीद आगे बढ़ गया लेकिन कासिम की कार जहाँ थी वहीं खड़ी रही। ऐसा मालूम हो रहा था जैसे वो हमीद का पीछा नहीं छोड़ेगा। हमीद पैदल ही संग संग बार की तरफ रवाना हो गया। इस बार का मालिक पीसंग नामी एक चीनी था, कई बार का सजा याफ्ता और काफी बदनाम भी था। जैसे ही हमीद ने बार के अंदर कदम रखा, मरियल से एंग्लो इंडियन बारटेंडर ने उसे हौफजदा नजरों से देखकर काउंटर पर फैली हुई चीजों को रखना उठाना शुरू कर दिया। लेकिन हमीद काउंटर की तरफ नहीं गया, चूंकि ये महीने की आखिरी तारीख थी इसलिए यहाँ ज्यादा भीड़ भी नहीं थी। कई मेजें खाली नजर आ रही थी, वरना वैसे यहाँ शाम को तिल रखने की भी जगह नहीं हुआ करती थी। हमीद दरवाजे के करीब की एक मेज पर बैठ गया। आजकल यहाँ कारोबार तरक्की पर मालूम होता था, क्योंकि एक छोर तीन तीन वेटर नजर आ रहे थे, वरना पहले तो एक ही वेटर हुआ करता था और अक्सर बारटेंडर भी वेटर का काम करता हुआ दिखाई देता था। ये दोनों नए वेटर चीनी थे। हमीद चारों तरफ गौर से देख रहा था। एक बार फिर उसकी नजरें बारटेंडर की नजरों से मिली और बारटेंडर ने सर झुका लिया। हमीद ने उसे दोनों चीनी वेटरों को कुछ इशारा करते देखा। उसे यकीन था कि उसने इशारा जरूर किया है, वो उसका वाहिमा नहीं हो सकता था। बहरहाल दूसरे ही लम्हे में उसके ख्याल की तस्दीक हो गई। वो दोनों चीनी वेटर सदर दरवाजे के करीब आकर खड़े हो गए। तीसरा पुराना वेटर हमीद की तरफ बढ़ा। آپ کے لیے کیا لاؤں؟ اس نے حمید سے پوچھا. اورنج اسکواش. حمید نے کہا نہیں ہے. تو پھر سادہ پانی میں برف ڈال لاؤ. گستاخی معاف یہ بار ہے, ویٹر بولا. دفتر حمید نے ایک چیخ سنی جو کسی بند کمرے میں گونجی تھی. دوسرے لوگ بھی چونک کر چاروں طرف دیکھنے لگے تھے. بارٹینڈر نے بلند اور کپ کپاتی ہوئی آواز میں کہا, کوئی خاص بات نہیں ہے حضرات, ہمارا ایک ملازم جن کی پوری بوتل چورا کر صاف کر گیا ہے, اس کی مرمت ہو رہی ہے. لوگ پھر اپنے گلاسوں اور بوتلوں کی طرف متوجہ ہو گئے. حمید ایک بند دروازے کی طرف دیکھ رہا تھا. آواز دراصل اسی کے پیچھے سے آئی تھی اور نہ جانے کیوں اسے وہ آواز کچھ جانی پہچانی معلوم ہوئی تھی. یہ سرکاری کام ہو رہا ہے, اچانک اس نے قاسم کی آواز سنی اور چونک کر مڑا. وہ اس پر جھکا ہوا مسکرا رہا تھا. میں کرنل صاحب کو اس کی اطلاع ضرور دوں گا, قاسم برا سا منہ بنا کر بولا. بڑے پارسا بنتے ہیں. بیٹھو بیٹھو, حمید نے مسربانہ انداز میں کہا. قاسم اس کے سامنے بیٹھ گیا. اس کی پشت کاؤنٹر کی طرف تھی اور وہ بند دروازہ جس سے آواز آئی تھی کاؤنٹر کے پیچھے تھا. حمید جانتا تھا کہ پی سنگ اس کمرے کو اپنے آفس کے طور پر استعمال کرتا ہے. بچاؤ بچاؤ چیخ پھر سنائی دی اور حمید اس بار بے ساختہ اچھل پڑا. اب اس نے آواز پہچان لی تھی. یہ آواز فریدی کے دوسرے اسسٹنٹ سرجنٹ رامیش کی تھی. تیسری چیخ نے تو رہے سہے شبہات بھی ظاہر کر دیے. قاسم حمید قاسم کی طرف جھک کر آہستہ سے بولا, تم یہ چیخیں سن رہے ہو؟ ہاں سن رہا ہوں. یہاں جھگڑا بھی ہو سکتا ہے. کیوں, کون کرے گا جھگڑا؟ دیکھو میں شروع کرتا ہوں. حمید نے چاروں طرف گھرتی ہوئی نظروں سے دیکھا اور پھر آہستہ سے بولا, تم کاؤنٹر کے پیچھے والے دروازے کو توڑ کر اندر گھسنے کی کوشش کرنا. یہ چیخیں سرجنٹ رمیش کی تھیں. چیخ پھر سنائی دی اور یک بیک حمید نے کھڑے ہو کر بارٹینڈر سے کہا, یہ کون ہے؟ میں اسے دیکھنا چاہتا ہوں. تم سے مطلب, ایک چینی گھرا کر اس کی طرف بڑھتا ہوا بولا, چپ چاپ بیٹھو ورنہ باہر چلے جاؤ. دوسرے ہی لمحے میں حمید کا گھوسا اس کی ٹھوڑی پر پڑا اور وہ ایک میز سے ٹکرا کر میز سمیت دوسری طرف الٹ گیا. قاسم اٹھ کر کاؤنٹر کی طرف جھپٹا اور ساتھ ہی سامنے آتی ہوئی ہر میز کو الٹتا بھی گیا. اب دوسرے چینی نے حمید پر حملہ کیا لیکن اس کا گھوسا کھلا میں ناچ کر رہ گیا. حمید بڑی پھرتی سے پیچھے ہٹ گیا تھا. چینی نے اس حملے پر اپنی پوری قوت صرف کر دی تھی, لہذا وار خالی جانے پر وہ اپنے ہی زور میں منہ کے بل فرش پر ڈھیر ہو گیا. تیسرے ویٹر نے حمید پر سوڈے کی بوتل کھینچ ماری لیکن حمید غافل نہیں تھا, اس نے اسے بھی خالی دیا اور وہ ایک گاہک کے سر پر پڑی. دوسری طرف قاسم نے بارٹینڈر کو اٹھا کر کاؤنٹر کے باہر پھینک دیا تھا اور اب دروازے پر ٹکرے مار رہا تھا. اسے تو یہی محسوس ہوا جیسے وہ دروازہ توڑ کر اندر جا پڑا ہو, لیکن وہ محض اس کا خیال تھا. دروازے کے دونوں پٹ محفوظ تھے اور وہ خود پیٹ کے بل فرش پر پڑا ہوا دوبارہ اٹھنے کی کوشش کر رہا تھا, مگر وہ ہاتھی جیسا ڈیل ڈول اسے آسانی سے اٹھا کر سیدھا کھڑا کر دینا بہت مشکل تھا. بیک وقت پانچ آدمی قاسم پر ٹوٹ پڑے جو اس بند کمرے میں پہلے ہی سے موجود تھے. حمید نے وہاں تک پہنچنے میں دیر نہیں لگائی, اسے ہٹا لے جاؤ. دفتر حمید نے پیسنگ کی آواز سنی اور ایک طرف سرجنٹ رمیش کو بے ہوش پڑا دیکھا. اس کمرے میں وہی پانچ آدمی تھے اور چھٹا خود پی سنگھ تھا. حمید کوشش کرنے لگا کہ کسی طرح قاسم کو اٹھنے میں مدد دے دے. قاسم طاقتور ضرور تھا لیکن اس میں پھرتی نہیں تھی, ہوتی بھی کیسے کیونکہ وہ حد سے زیادہ جسیم آدمی تھا. اپنے ہاتھ اوپر اٹھاؤ ورنہ گولی مار دوں گا, حمید نے پی سنگھ کی آواز سنی اور اسے دیکھا بھی. وہ سامنے کھڑا تھا اور اس کے دانے ہاتھ میں دبے ہوئے ریوالور کا رخ حمید کی طرف تھا. حمید نے اپنے دونوں ہاتھ اوپر اٹھا دیے. پانچوں آدمی بھی قاسم کو چھوڑ کر الگ ہٹ گئے. قاسم ہانپتا ہوا اٹھا اور پی سنگھ کے ہاتھ میں ریوالور دیکھ کر اس کے دیوتا کوچ کر گئے. وہ دھماکے والے اسلحہ سے بہت ڈرتا تھا, البتہ ہاتھ پیر کی لڑائی میں وہ شاید رستم سے بھی پیچھے نہ ہٹتا. اس نے بھی ہانپتے ہوئے اپنے ہاتھ اوپر اٹھا دیے. اسے لے جاؤ, پی سنگھ نے بے ہوش رمیش کی طرف اشارہ کر کے اپنے آدمیوں سے کہا. گلی میں وین کھڑی ہے, پی سنگھ کیوں شامت آئی ہے؟ حمید نے اسے للکارا. شامت کا حال ابھی معلوم ہوگا. میں پی سنگھ ہوں. سمجھے, یہ رمیش تو یہاں آیا ہی نہیں تھا اور تم دونوں میرے سیکرٹری مس جوزف کو چھیڑ رہے تھے. اس نے مس جوزف کو آواز دی اور ساتھ ہی ایک آدمی کو اشارہ کیا کہ وہ کاؤنٹر کی طرف کا دروازہ بند کر دے کیونکہ باہر سے بھی لوگ بار میں داخل ہونے لگے تھے. دروازہ بند کر دیا گیا اور ساتھ ہی ایک خوبصورت سی نو عمر اینگلو انڈین لڑکی دانی طرف کے دروازے سے اندر آئی. یہ دونوں تمہیں چھیڑ رہے تھے مس جوزف؟ لڑکی نے انہیں غور سے دیکھا اور بولی, ہاں انہوں نے مجھے زبردستی اٹھا لے جانے کی کوشش کی تھی. دیکھا تم نے, پی سنگھ نے حمید سے کہا. حمید اپنے دونوں ہاتھ اٹھائے ہوئے مس جوزف کو گھور رہا تھا. اتفاقاً مس جوزف کی نظریں پھر اس کی طرف اٹھ گئی اور حمید بےتحاشا اسے آنکھ مار دی. لڑکی کے منہ سے گالیوں کا طوفان امڈ پڑا. پی سنگھ اس کی طرف دیکھنے لگا. حمید موقع کا منتظر ہی تھا, اس نے اسی لیے اسے آنکھ ماری تھی کہ موجودہ حالت میں کسی قسم کی تبدیلی واقع ہو جائے. جیسے ہی پیسنگ کی نظریں اس پر سے ہٹی اس نے پیسنگ پر چھلانگ لگا دی. پیسنگ دیوار سے جا ٹکرایا لیکن ریوالور حمید کے ہاتھ میں نہیں آ سکا, وہ ابھی پیسنگ کے ہاتھ میں بھی نہیں تھا. حمید نے اس کی ناک پر ایک بھرپور ہاتھ رسید کر دیا. قاسم ان لوگوں پر ٹوٹ پڑا تھا جو رمیش کو اٹھا کر وہاں سے لے جا رہے تھے. مس جوزف منمناتی ہوئی سارے کمرے میں ناچتی پھر رہی تھی. پیسنگ کمزور آدمی نہیں تھا, ذرا ہی سی دیر میں بری طرح ہانپنے لگا. वो उसे अपने नीचे दबाए रखना चाहता था। दूसरी तरफ काउंटर वाला दरवाजा बड़ी शिद्दत से पीटा जा रहा था और फिर ऐसा मालूम होने लगा जैसे उसे तोड़ डालने की कोशिश की जा रही हो। दरवाजा खोलो, पुलिस है, किसी ने भारी भरकम आवाज में कहा। पी संघ के हाथ पैर ढीले पड़ गए, लेकिन ये नहीं कहा जा सकता था कि वो गायब हो गया है, क्योंकि दूसरे ही लम्हे में उसने अपने आदमियों से कहा, रमेश को यहीं रहने दो, मिस जोसेफ को होशियारी की जरूरत है, बस अब दरवाजा खोल दो। इस बदलते हुए नक्शे ने कासिम के हाथ पैर रोक दिया और पी संघ फिर बोला, देखो ठहरो, तुम पांचों दूसरी तरफ से गली में निकल जाओ और मिस जोसेफ तुम दरवाजा खोल देना, जल्दी करो, अपना स्कर्ट दो चार जगहों से फाड़ डालो। कासिम हमीद ने जल्दी से कहा, ये पांचों यहाँ से निकलने ना पाए, इनके बाप भी नहीं निकल सकते। कासिम दाहिनी तरफ के दरवाजे पर जमता हुआ बोला, एक बार फिर जद्दोजहद शुरू हो गई, लेकिन दरवाजा टूटने ही वाला था। मिस जोसेफ अपना स्कर्ट फाड़ रही थी, अचानक दरवाजा टूटा और आदमी अंदर आ गिरे। इनमें दो कांस्टेबल भी थे, फिर 8-10 कांस्टेबल अंदर घुसाए और इनमें एक सब इंस्पेक्टर भी था। अरे आप, उसने हमीद को देखकर कहा। हाँ, ये लोग साजन रमेश को पकड़ लाए थे, हमीद ने कहा। अचानक मिस जोसेफ ने चीख चीख कर रोना शुरू कर दिया और पी संग ढालने लगा, ये जुलम है, ये सरासर ज्यादती है, इन लोगों ने मेरी सेक्रेटरी को जबरदस्ती ले जाना चाहता, रमेश बहुत पिए हुए था, वो उधर पड़ा हुआ है और ये दोनों हम पर जबरदस्तियां कर रहे थे। पी संग तुम्हारी बकवास काम नहीं आएगी, हमीद ने बुरा सा मुंह बनाकर कहा। हाँ हाँ, आप लोग बादशाह ठहरे, जो चाहे करते फिरे, पी संग हाँपता हुआ बोला, तुम्हारे पास इस रिवॉल्वर का लाइसेंस है, हमीद ने फर्श पर पड़े हुए रिवॉल्वर की तरफ इशारा करके कहा, तुम ये नहीं कह सकोगे कि इसे हमने इस्तेमाल किया था, क्योंकि इसके दस्ते पर सिर्फ तुम्हारी ही उंगलियों के निशानात मिलेंगे। पीसंग का चेहरा उतर गया। कासिम और तीसरी लड़की, लड़की चीख चीख कर रोने लगी, वो हमीद की तरफ हाथ उठा उठाकर मुगलजात भी सुना रही थी। क्या किस्सा है जनाब, सब इंस्पेक्टर ने हमीद से पूछा, सब फ्रॉड है, अब ये लोग केस बनाने की कोशिश कर रहे हैं, आप वो रिवॉल्वर एहतियात से उठवा लीजिए, निशाना जाया ना होने पाए। फिर उसने पीसंग से पूछा, तुम रमेश को यहाँ क्यों लाए थे? मैं लाया था, पीसंग उसी आवाज में बोला, तुम लोग ज्यादा भी करते हो और उल्टा फंसा भी देते हो, मिस जोसेफ एक अच्छे खानदान की लड़की है, तुम इसकी परवाह न करो, इसके साथ शाया निशान सुलूक किया जाएगा। कासिम की नजरें उस लड़की पर थी और वो अपने होंठ चाट रहा था। दफ्तर रमेश ने कराकर करवट बदली और हमीद इसकी तरफ झपटा, रमेश उठने की कोशिश कर रहा था, हमीद ने सहारा देकर उसे बिठा दिया, लेकिन इसकी आंखें अभी बंद थी और वो दोनों हाथों से अपनी कुनपुटियां दबाए हुए था। रमेश, हमीद ने उसे हिलाया, रमेश ने आंखें खोली और फिर बंद कर ली, वो इतनी सुरख थी जैसे खून से डूबी हुई हो। आप इन्हें संभालिए, हमीद ने सब इंस्पेक्टर से कहा, मैं रमेश को ले जा रहा हूँ, इसकी हालत ठीक नहीं है। फिर वो कासिम की तरफ मुड़कर बोला, क्या तुम्हारी कार कहीं करीब ही है? हाँ, कासिम चौंक पड़ा, वो लड़की को घूरने में महव था और किसी ऐसी चमगादड़ की तरह पलकें झपका रहा था जो अंधेरे से उजाले में पकड़ लाई गई हो। अपनी गाड़ी यहाँ लाओ। अच्छा, कासिम ने भाड़ सा मुंह खोलकर कहा और लड़खड़ाते हुए कदमों से दरवाजे की तरफ बढ़ने लगा। इनमें से एक को भी छोड़ने की जरूरत नहीं है, हमीद रमेश की बगलों में हाथ देकर उठाता हुआ बोला। बाहर कासिम की कार मौजूद थी, इसने रमेश को पिछली सीट पर लिटा दिया। रमेश अभी तक कुछ बोला नहीं था, लिहाजा ये कहना मुश्किल था कि वो होश ही में है, इसकी आंखें भी बंद थी। वो सिविल अस्पताल में आए और वहीं से हमीद ने फरीदी को भी फोन किया, लेकिन वो घर पर मौजूद नहीं था। दूसरी जगहों में भी जहां इसके मिलने के इम्कान थे पूछगछ की गई, फरीदी कहीं भी ना मिल सका। रमेश की अजीब कैफियत थी, वो थोड़ी थोड़ी देर बाद अपनी सुरख सुरख आंखें खोलता और इस तरह खला में घूरने लगता जैसे उसे कुछ दिखाई ही ना दे रहा हो। ना वो किसी की आवाज सुनकर इसकी तरफ देखता और ना इसके होंठ ही हिलते, बिल्कुल ऐसा मालूम हो रहा था जैसे वो समात और बसार से महरूम हो गया हो। डॉक्टर ने इसकी पेशानी पर उभरी हुई नीले रंग की धारियों की तरफ इशारा करके कहा था, हमीद साहब, इन्हें बहुत सख्त किस्म की अजियत दी गई है, सर में रस्सी फंसाकर इसका हल्का इतना तंग किया गया है कि ये बेहोश हो गए हैं। मैं यकीन के साथ नहीं कह सकता कि ये अंधे या बहरे नहीं हो जाएंगे। और हमीद सोच रहा था कि आखिर उसे अजियत दी ही क्यों गई थी, ये तरीका तो कुछ गलवा लेने ही के लिए इख्तियार किया जाता है, आखिर वो लोग इससे क्या मालूम करना चाहते थे और वहां गया ही क्यों था। वो इसे अस्पताल ही में छोड़कर फिर बंदरगाह के इलाके की तरफ रवाना हो गया। कासिम अब भी इसके साथ था, इसने एक बार भी हमीद से ये नहीं कहा कि अब उसे वापस जाना चाहिए। अब कहां, कासिम ने उससे पूछा, वहीं संग संग बार, यार हमीद भाई, मुझे अफसोस है कि इनमें से एक भी नहीं मर सका, मगर यार वो मिस जोजो, अल्लाह कसम क्या चीज थी, मिस जोसेफ, हमीद ने तस्दीक की, कैसी जहरीली गालियां दे रही थी। कासिम हंसने लगा, चलो हम दोनों करीब करीब बराबर हो गए, मैंने लौंडियों के हाथ से मार खाई थी, तुमने गालियां सुन ली। हमीद कुछ न बोला, अब वो मजाक के मूड में नहीं था, मगर ये कहना कतई गलत होगा कि इस हंगामे ने इसकी तबीयत को पहले से भी ज्यादा مقدر کر دیا ہوگا، یہ بات نہیں تھی۔ دفتر حمید کو اب ایسا محسوس ہو رہا تھا جیسے اس کی روح پر سے اداسی کا بوجھ اتر گیا ہو، وہ بیزاری دھوئیں کی طرح اڑ گئی تھی جو پچھلے چند ہفتوں سے اس کے ذہن پر مسلط رہی تھی، اور اب وہ خود کو پہلے ہی کی طرح کا سدا بہار محسوس کر رہا تھا۔ جب سے اسے کے ڈی والا حادثہ پیش آیا تھا وہ کچھ اسی قسم کا ہو گیا تھا۔ اس کے اندر اب زندگی کی لہر عموماً اسی وقت پیدا ہوتی تھی جب زندگی ہی خطرے میں ہو۔ سنگ سنگ بار میں اس وقت کے ہنگامے نے اس میں نئی روح پھونک دی تھی۔ اس نے قاسم کو اسٹیئرنگ پر سے ہٹا تھا اور خود ہی کار ڈرائیو کر رہا تھا، اور اتنے وحشیانہ انداز میں ڈرائیو کر رہا تھا کہ قاسم کے ہوش اڑے جا رہے تھے۔ بار بار اسے ایکسیڈنٹ کا خطرہ محسوس ہونے لگتا، مگر چونکہ ہیکٹر قسم کا آدمی تھا اس لیے اپنی کمزوری کا اعتراف نہیں کر سکتا تھا۔ وہ جلد ہی سنگ سنگ بار کے سامنے پہنچ گئے جہاں اب پہلے سے بھی زیادہ بھیڑ نظر آ رہی تھی۔ حمید اور قاسم مجمع میں گھستے چلے گئے، اندر سناٹا تھا، صرف دو کانسٹیبل وہاں نظر آ رہے تھے۔ حمید کو دیکھتے ہی ایک بولا، صاحب وہ چینی بھاگ گیا کیا؟ جی ہاں، اور دوسرے تھانے میں ہیں، ہم انہیں یوں ہی لے جا رہے تھے کیونکہ ہمارے پاس ہتھکڑیاں نہیں تھیں، بس ہیرا بازار کے قریب پہنچ کر غائب ہو گیا۔ غائب ہو گیا؟ حمید نے حیرت سے دہرایا۔ جی ہاں، ہمیں تو بالکل یہی معلوم ہوا جیسے وہ یا تو ہوا میں گھل گیا یا پھر اسے زمین نگل گئی ہو، ہم غافل نہیں تھے جناب۔ حمید سوچ میں پڑ گیا، اسے ابھی تک ان حالات کا علم نہیں تھا جن کے تحت رمیش کی درگت بنائی گئی تھی۔ بہرحال وہ کوئی خاص ہی معاملہ رہا ہوگا، ہو سکتا ہے کہ اس کا تعلق فریدی کی ذات سے ہو۔ حمید چند لمحے کچھ سوچتا رہا، پھر اس کی نظر سنگ بار کی بالائی منزل کی طرف اٹھ گئی۔ اس نے ہارڈی کو دیکھا جو اوپر بارجے پر کھڑا سڑک کی طرف دیکھ رہا تھا۔ یہ شہر کے شورا پشت قسم کے بدماشوں میں سے تھا، اور بندرگاہ کے علاقے میں خصوصیت اس کی داغ بیٹھی ہوئی تھی۔ حمید نے سوچا ممکن ہے ہارڈی ہی اس سلسلے میں کوئی مدد کر سکے۔ اسے یاد آیا کہ ایک بار فریدی نے ہارڈی کو ایک بہت بڑے جنجال سے بچایا تھا، ویسے اس نے خود اس کی تھوڑی سی مرمت ضرور کر دی تھی۔ فریدی تنہا تھا اور ہارڈی اپنے چار ساتھیوں سمیت اپنے ہی مکان میں بیٹھے شراب پی رہا تھا۔ اس نے فریدی پر بھی بندرگاہ کے علاقے میں اپنی حکومت کا روپ جمانا چاہا، لیکن اس دن جائید ہارڈی کا ستارہ گردش ہی میں تھا کہ نہ صرف اسے بلکہ اس کے چاروں ساتھیوں کو بھی فریدی کے ہاتھوں بری طرح پیٹنا پڑا تھا۔ اس کے بعد فریدی نے نہ صرف اسے معاف کر دیا تھا بلکہ اسے بہت بڑی مصیبت سے نجات بھی دلائی تھی۔ حمید نے سوچا ممکن ہے ہارڈی پیسنگ کی گرفتاری میں اسے کچھ مدد دے ہی سکے۔ اس نے ہاتھ کے اشارے سے ہارڈی کو اپنی طرف متوجہ کیا۔ ہارڈی نے اسے دیکھا اور اس طرح کھل اٹھا جیسے اسے اس کا انتظار ہی رہا ہو۔ دو منٹ بعد ہارڈی نیچے آ گیا۔ کام ادھورا رہا کپتان صاحب، اس نے آہستہ سے کہا، مگر یہ سب کچھ ہوا کیسے؟ مجھے افسوس ہے کہ پیسنگ نکل گیا۔ اوہو، تو کیا آج کل پیسنگ سے تمہارے تعلقات اچھے نہیں تھے؟ کبھی اچھے نہیں تھے، میں چینیوں کو بالکل پسند نہیں کرتا، اور پھر وہ تو انتہائی سور آدمی ہے۔ مگر بات کیا تھی کپتان صاحب، اس نے سرجن رمیش کو بند کر رکھا تھا جو ہمیں بے ہوشی کی حالت میں ملا، اسے ابھی تک ہوش نہیں آیا، اور ایسے مجرم کو انسپیکٹر صاحب نے نکل جانے دیا، ہارڈی نے متحرانہ لہجے میں کہا۔ پھر آہستہ سے بولا، یہ بھی ممکن ہے کہ اس نے 2-4 ہزار کے نوٹ تھما دیے ہوں۔ خدا جانے، حمید بولا، کیا تم اس سلسلے میں میری کچھ مدد کر سکو گے؟ بھلا میں کیا مدد کر سکتا ہوں، پی سنگھ نے شہر تو نہ چھوڑ دیا ہوگا۔ ہارڈی کچھ سوچنے لگا، قاسم نے ہاتھ اٹھا کر ایک طویل انگڑائی لی اور اس طرح منہ چلانے لگا جیسے کچھ دیر قبل کھائی ہوئی مٹھائی کا مزہ اب توشی میں تبدیل ہو گیا ہو۔ ساتھ ہی ایک ٹھنڈی سانس لے کر اس نے اپنے پیٹ پر بھی ہاتھ پھیرا، جسمانی ورزش نے اس کی بھوک چمکا دی تھی۔ آپ کی تعریف دفتر، ہارڈی نے قاسم کو نیچے سے اوپر تک دیکھتے ہوئے کہا۔ کرنل ٹاور، حمید نے سنجیدگی سے کہا، اور قاسم گدے کی طرح پھول گیا اور ہارڈی کی طرف بڑی حقارت سے دیکھنے لگا۔ محکمے میں نئے ہیں؟ ہارڈی نے پوچھا۔ تم مجھ سے پیسنگ کی بات کرو ہارڈی، پیسنگ، ہارڈی نے ایک طویل سانس لے کر کہا۔ اس نے اپنی مٹی بلید کر دی، اب نہ وہ شہر چھوڑ سکے گا اور نہ یہی ممکن ہوگا کہ منظر عام پر آئے۔ اس نے باغ کر سخت غلطی کی ہے، ایک نہیں ہزار بہانے تھے۔ بہانا تو اس نے بڑا شانتار پیدا کیا تھا، حمید نے مسکرا کر کہا، مگر پھر ایک غلطی کر بیٹھا۔ اگر وہ ریوالور نہ نکالتا تو ہم اپنی بے گناہی کس طرح ثابت نہ کر سکتے۔ ریوالور بغیر لائسنس کا تھا اور اس کے دستے پر صرف اسی کی انگلیوں کے نشانات تھے۔ وہ محض اس ریوالور کی وجہ سے بھاگ نکلا، ورنہ ہمیں تارے نظر آ جاتے۔ میں کچھ نہیں سمجھا کپتان صاحب، ہارڈی نے پرشتیاق لہجے میں کہا۔ اس پر حمید نے بے کم و کاست پوری داستان دہرا دی۔ قاسم کو بڑا غصہ آیا، اسے بھوک لگی ہوئی تھی اور وہ اس انتظار میں تھا کہ ہارڈی ٹھسکے تو وہ حمید سے کسی ہوٹل میں چلنے کی فرمائش کرے، مگر بات تھی کہ بڑھتی ہی جا رہی تھی۔ اچھا بس، خامخواہ بے تکی ہانک رہے ہو، قاسم گھرایا، میں آپ لوگوں کا بد اندیش نہیں ہوں جناب، ہارڈی نے کہا، ہو سکتا ہے کام ہی آ جاؤں۔ اسی وقت کام آؤ گے؟ قاسم نے نڈال سی آواز میں پوچھا۔ ہارڈی اس کا مطلب نہیں سمجھ سکا، وہ تو اسے محکمہ سراغ رسانی کا کوئی آفیسر سمجھا تھا۔ قبل اس کے کہ وہ اس جملے کی وضاحت چاہتا، حمید بول پڑا، اگر کام ہی آنا ہے تو دیر نہ کرو، دیکھیے میرا خیال ہے کہ پیسنگ اس وقت کارپینٹر کے کمار خانے میں ہوگا۔ मैंने गलत नहीं कहा था कि पीसंग शहर नहीं छोड़ सकता। क्या आप जानते हैं कि कारपेंटर के कुमार खाने का मालिक दरअसल पीसंग ही है। मेरे लिए नई इतला है ना, हार्डी चेहकर बोला। पीसंग करोड़ों का आदमी है और इसने मुख्तलिफ नामों से दर्जनों कारोबार कर रखे हैं। अच्छा तो फिर हम कारपेंटर के कुमार खाने ही में क्यों न चलें? अभी नहीं, एक बजे से पहले हरगिज नहीं। एक बजे कासिम झाड़ा। जी हाँ, एहतियातन हार्डी जल्दी से बोला। वो इसके डील डोल से बहुत मरूब मालूम हो रहा था। अमीर ने फिर उसे अपनी तरफ मुखातिब करने के लिए कहा, अच्छा तुम कहाँ मिलोगे? यहीं अपने फ्लैट में। अब मुझे जाने दीजिए, पीसंग बड़ा चलाक है, वो जहाँ भी होगा इस तक एक एक लहजा की खबरें पहुँच रही होंगी। बेहतर है जाओ, हमीद ने कहा। मैं 12:30 बजे तक तुम्हारा इंतजार कस्टम क्रॉसिंग पर करूंगा, लेकिन सो न जाना। नहीं जनाब, ऐसा भी किया, हार्डी ने कहा और अपने फ्लैट की तरफ चला गया। हमीद भाई, कासिम के हलक से एक दर्दनाक सी आवाज निकली। भूखे हो? हमीद ने पूछा। हाँ, मुझे खा जाओ, कासिम हंसने लगा, मगर इसकी हंसी बड़ी बेजान सी। कह कह के तमाम पर बिल्कुल ऐसी ही आवाज उसके हलक से निकली जैसे कोई गद्दा रेंक रहा हो। चलो, यहाँ कोई ऐसा होटल नहीं है जहाँ तुम्हारे मायार के मुताबिक खाना मिल सके, हमीद कार की तरफ बढ़ता हुआ बोला। वहाँ से दोनों आरक्षणों में आए जहाँ इनकी शख्सियत गुमनाम नहीं थी। खुसूसन कासिम तो वेटरों से लेकर मैनेजर तक की आंखों का तारा था। वो यहाँ बैठकर बेतहाशा खाता और बेतहाशा पैसे बांटता। काउंटर क्लर्क एक एंग्लो बर्मीज लड़की थी, इसलिए कासिम बलानागा यहाँ आता था। कासिम एक मेज पर जम गया और हमीद काउंटर पर पहुंचकर सिविल अस्पताल के नंबर रिंग करने लगा। इसे मालूम कर रहा था कि फरीदी वहाँ पहुँचा या नहीं। वहाँ से इसे होल्ड ऑन करने के लिए कहा गया क्योंकि फरीदी वहाँ मौजूद था। थोड़ी देर के बाद फरीदी की आवाज आई जो इसे सिविल अस्पताल पहुँचने के लिए कह रहा था। हमीद रिसीवर रखकर कासिम की मेज पर आया। तुम जहर मार करो, मैं जा रहा हूँ, जाओ, कासिम ने बड़े मुखलसाना अंदाज में कहा। उसने काउंटर क्लर्क को हमीद की तरफ देखकर बड़े दिलावेज अंदाज में मुस्कुराते देखा था और इसकी हड्डियां सुलग गई थी। ये एंग्लो बर्मीज लड़की कासिम को बहुत पसंद थी क्योंकि वो इससे भी मुस्कुराकर ही गुफ्तगू करती थी। वो हर ग्राहक से मुस्कुराकर गुफ्तगू करती थी, लेकिन कासिम के लिए ये भी नाकाबले बर्दाश्त था। वो हर उस लड़की को अपनी मलकियत समझने लगता जो इससे सीधे मुंह बोल लेती। हमीद चला गया, कासिम बैठा खाने पर हाथ साफ करता रहा। इसकी मेज पर हमेशा दो वेटर हुआ करते थे। पता नहीं कब किसी आर्डर के सिलसिले में एक की गैर हाजिरी दूसरे आर्डर की तामील में हारिज हो जाए। खाने के दौरान में इसकी फरमाइशात का सिलसिला बराबर जारी रहा करता था और आज तो उसने भूखी शिद्दत की वजह से हद ही कर दी थी। पूरी मेज प्लेटों, गिलासों, रकाबों से ढकी हुई थी। इसके बावजूद भी अगर एक वेटर मौजूद तो दूसरा लाजमी तौर पर गायब होता। वो तकरीबन एक घंटे तक खाता रहा। आरलक्सिन के पुराने गाहकों के लिए तो अब वो अजूबा नहीं रह गया था, मगर नए आने वालों के लिए तो वो खासी दिलचस्पी का सामान बन जाया करता था। औरतें खास तौर से उसे देखती और हंस हंस कर अपने साथियों से सरगोशियां करने लगती। उस वक्त कासिम को एहसास होता कि वो उन्हें परले सिरे का बेवकूफ नजर आता होगा। बस फिर उससे बुखलाहटे सरजद होने लगती। कभी शोरबे की प्लेट अपने ऊपर उलट लेता, कभी पानी की बोतल की बजाय सिरके की बोतल गिलास में उलट कर बेख्याली में पीने लगता और फिर जब गलती का एहसास होता तो बुरा समूह बनाते वक्त सिरका फुआर की शिकल में इसके होंठों से उबल पड़ता। आज भी कुछ इसी किस्म की वारदात हो गई। हुआ यह कि कासिम ने खाने के बाद काफी तलब की और इसी इंडोनेशियाई लड़की में दिलचस्पी लेता रहा जो इसके करीब ही की एक मेज पर तनहा बैठी थी। उसके होंठ और आंखों के नीचे के उभार कासिम को बहुत पसंद आए थे। वो लड़की भी कनखियों से कभी कभी कासिम की तरफ देख लेती थी। कासिम ने उसे महसूस कर लिया था। वो एक बार नजरें नीची करके मुस्कुराई भी थी। कासिम उसे देखने में इतना महव था कि उसने काफी में शक्कर की बजाय 3 चमचे दानेदार नमक के डाल लिए और फिर आदत के मुताबिक एक बड़ा सा घूंट लिया जो मुंह में रुके बगैर हलक से नीचे उतर गया। इसने होंठ फैला दिए और उपकाइयां लेने लगा। खैरियत यही हुई कि कप हाथ छूट कर फर्श पर नहीं गिरा। खुदा तुम गो गारत करे, वो वेटर की तरफ मुड़कर दाड़ा। जी साहब, वेटर चौंककर बोला, ये कैसी शक्कर है? कासिम की गुराहट पूरे डाइनिंग हॉल में सुनी गई। शक्कर है साहब, वेटर ने बौखलाकर जवाब दिया। जहर है, कासिम उसी आवाज में चीखा। चखो इसे, चखो ना, वरना मैं चाय दानी तुम्हारे सर पर तोड़ दूंगा। कई लोग अपनी मेजों से उठकर इनके करीब आ गए और कासिम जहर ही जहर के नारे लगाता रहा, लेकिन जल्द ही इसकी आवाज दब गई क्योंकि वो इंडोनेशियाई लड़की भी उठकर इसकी मेज के करीब आ गई थी। इसकी रंगत गंदमी थी और चेहरा मलीह था। होंठों पर हल्के रंग की लिपस्टिक इसकी खुश सलीगी की दलील थी। कासिम उसे करीब देखकर यकलक खामोश हो गया और उसने मुस्कुराकर पूछा, क्या बात है? काफी कासिम हकलाया, आउट ऑफ ऑर्डर मालूम होती है। ओहो, तो इस पर इतना गुस्सा करने की क्या जरूरत थी? लड़की अठलाई। आदमी को इंसानियत की जामे से बाहर ना होना चाहिए। जी हाँ जहाँ ठीक है। कासिम इस वक्त सही अल्फाज अदा करने से कासिर था। वो हाँफता हुआ बैठ गया। लोग अपनी मेजों की तरफ वापस गए, लेकिन लड़की वहीं खड़ी रही और कासिम ने थूंग निगल कर बदकर तमाम का तशरीफ रखी है।
महसूस कर रही हूँ कि आपकी इसलाह की जरूरत है, लड़की ने बैठते हुए कहा। जी हाँ और क्या, कासिम ने रुमाल से अपने चेहरे का पसीना खुश करते हुए कहा। आदमी और जानवर में क्या फर्क है, लड़की ने पूछा। मैं सोचकर जवाब दूंगा, अभी जरा ठहरिए, कासिम ने कहा और कुछ सोचने लगा। फिर तकरीबन 1.5 मिनट बाद मुस्कुराकर बोला, आदमी के दुम नहीं होती। जी हाँ और क्या, दुम ही तो। चलिए मैं आपको बताऊं कि इंसानियत और आदमियत किसे कहते हैं। चलो कहाँ, ही जरूर जरूर, मेरा एक इस्लाहाना है, मैं आपको आदमी बना दूंगी। कासिम खुश भी था और बदहवास भी। इसने बड़ी फुर्ती से बिल के दाम चुकाए और इसके साथ जाने के लिए तैयार हो गया। थोड़ी देर बाद वो एक टैक्सी में बैठे किसी नामालूम मंजिल की तरफ उड़े जा रहे थे। कम अज कम कासिम के लिए तो वो मंजिल नामालूम ही थी। इसने ये भी पूछने की जहमत गुवारा नहीं की थी कि वो इसे कहाँ ले जा रही है। ये सफर शायद 1 घंटे तक जारी रहा। कासिम रास्ते भर पिछली सीट पर पड़ा आंखें बंद किए हांफता रहा था, इसलिए वो न देख सका था कि टैक्सी शहर से निकलकर वीरान की तरफ जा रही है। वैसे अगर देख भी लेता तो इससे कोई फर्क नहीं पड़ सकता था। टैक्सी एक जगह रुकी और उसे लड़की की मुतरनम आवाज सुनाई दी जो इससे नीचे उतरने को कह रही थी। वो शहर से यहाँ तक टैक्सी ड्राइवर के पहलू में बैठकर आई थी। जैसे ही कासिम कार से उतरा, इसकी आंखों के सामने चमकदार शोले उड़ने लगे और वो दूसरे ही लम्हे में किसी तनावर दरख्त की तरह जमीन पर ढेर हो गया। सर पर लगने वाली जर्ब इतनी ही शदीद थी। क्या फरीदी पागल था? फरीदी की पेशानी पर सिलवटें थी और वो निचला होंठ दांतों में दबाए हुए कुछ सोच रहा था। थोड़ी देर बाद उसने हमीद से कहा, रमेश की हालत काबिल इत्मीनान नहीं है।
मुअज्जज समाई, इसी के साथ ये पार्ट अपने इख्तिताम को पहुँचा।